الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين أبي القاسم محمد، اللهم صل على محمد وآل محمد وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين، سيما لا بقية الله في الأرضين وحجته على العالمين. أجل اللهم له الفرج، ولعنة الله على أعدائهم أجمعين من الأزل إلى الأبد. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: لا يحب الله الجهر بالسوء من القول إلا من ظلم، وقال: فما بكت عليهم السماء والأرض وما كانوا منذرين، وقال: ومن قتل مظلوما فقد جعلنا لوليه سلطانا. صلوات صلي على محمد وآله. سورة بني إسرائيل کی وہ آیت جسے میں آج کے دن خطبے میں اختتام پہ تلاوت کر چکا ہوں، یہ ہمارا اصل عنوان ہے. اور اس سے پہلے جو آیت تلاوت کی جا رہی تھی وہ ایام عزا کے اس عشرے کی تمہیدی مجالس کا عنوان تھا، اور آج اس سلسلے میں آخری گفتگو ہوگی. 1443 ہجرہ کے ایام عزا کی آج یہ چوتھی مجلس ہے، اور 3 محرم یہ آسٹریلیا کے اور نیوزی لینڈ کے رویت یا مون سائٹنگ کے اعتبار سے بات کر رہا ہوں. تو 3 محرم کی یہ مجلس ہے، شب 4 ہو گئی ہے، لیکن بہرحال اس تفصیلات کی ضرورت نہیں ہے. اور 13 اگست 2021 یعنی 13th of August 2021 کی یہ مجلس ہے. یہ میں نے انگلش ڈیٹ کا حوالہ کیوں دیا، اس کی ایک خاص وجہ ہے. اور ابتدائی ہماری گفتگو ہو رہی ہے وہ اسی حوالے سے ہے، انگلش ڈیٹ 13 اگست یا 13th of August. اس وقت تو آسٹریلیا میں یا میلبرن میں رات کا وقت ہے اور 8 بج چکے ہیں. پاکستان میں تو اس وقت ابھی آفٹرنون ہوگا. آنے والا کل 14 اگست کی تاریخ ہے. 14 اگست پاکستان کا انڈیپینڈنس ڈے ہے، اور پاکستان کی حد تک یہ لفظ انڈیپینڈنس سے زیادہ کریشن کا لفظ مناسب ہے، کیونکہ پاکستان دنیا کا وہ واحد ملک کہا جا سکتا ہے جو خاص طور پر بنایا گیا. تو خیر، میں اس تفصیلات میں گئے بغیر 14 اگست جشن آزادی کے نام سے اس وقت پاکستان میں منایا جا رہا ہے اور تیاریاں شروع ہو چکی ہیں. تو چونکہ اس کے اندر 2 ایسے پیغام ہیں جو میرے اصل عنوان سے متعلق ہیں، امام زمانہ اور ولایت علی کا جو اس عشرے کا ہمارا ٹاپک ہے، تو 14 اگست کے حوالے سے 2 چیزیں ایسی جو اس سے متعلق ہیں، ایک میں بہت مختصر بتاؤں گا اور ایک تفصیل سے. تو اس لیے آج میں نے 13 اگست کی تاریخ کا حوالہ دیا کہ مجلس کا شروع کا حصہ سمجھنا ان لوگوں کے لیے آسان ہو جائے جو پاکستان سے تعلق نہیں رکھتے. تو 14 اگست یعنی کل کا دن، کچھ گھنٹے کے بعد، انگریزی تاریخ میں تو 4 گھنٹے کے بعد ڈیٹ بدل جائے گی. تو یہ تو ایک طرف ہے، لیکن انگریزی تاریخ سے پہلے میں نے اسلامی تاریخ بتائی کہ 3 محرم، محرم غم، ایام عزا، 14 اگست خوشی جشن، غم کی تاریخ اسلامی کیلنڈرز، خوشی کی تاریخ پاکستان کی حد تک اور انڈیا میں ایک دن کے بعد. تو خوشی کی تاریخ انگریزی کیلنڈر کے اعتبار سے، دونوں چیزوں کو ملا کے ایک مختصر پیغام عقل انسانی بھی یہی کہتی ہے، زمانے کا ایک عام دستور بھی یہی ہے، کم از کم اسلامک کلچر اور معصومین کی روایات بھی یہی ہیں. جب غم اور خوشی میں ٹکراؤ ہوتا ہے تو ہمیشہ غم کو ترجیح دی جاتی ہے، اور یہ تو وہ غم ہے. امام مظلوم کا غم تو وہ غم ہے کہ جو تمام انبیاء کر رہے ہیں، یہ وہ غم ہے جسے اگر اس کے لیے لفظ منانا محاورے میں صحیح، تو یہ غم تو وہ ہے کہ تمام انبیاء منا رہے ہیں، تمام ائمہ منا رہے ہیں، تمام ملائکہ منا رہے ہیں، تمام محبان رسول منا رہے ہیں، بلکہ پوری کائنات یہ غم منا رہی. ہمارے یہاں ایک حدیث ہے، اور جو کتاب میرے پاس ہے اس میں جو ایکچوئل ورڈنگ ہے وہ آپ کے سامنے پیش کر رہا ہوں. ربط جو تین دن سے عزاداری کا موضوع چل رہا تھا، حدیث یہ ہے کہ ایک راوی نے، مخلص راوی ہے، امام سے ایک سوال کیا، اور وہ سوال یہ کیا کہ فرزند رسول طریقہ یہ ہوتا ہے کہ جب کسی گھر میں موت ہو جائے یا گھر والا شہید ہو یا مارا جائے، تو اس کی موت یا قتل کے بعد یعنی شہادت کے بعد پھر اس کا ماتم کیا جاتا ہے، اس پہ نوحہ پڑھا جاتا ہے، صفیازہ بچھائی جاتی ہے. تمام دنیا کا یہ طریقہ کار ہے کہ موت ہو جائے، لیکن میں نے یہ دیکھا ہے کہ آپ اور آپ کے جتنے شیعہ ہیں، اب یہ جملہ بھی بتا رہا ہے کہ عزاداری کی تاریخ کتنی پرانی ہے، جتنے شیعہ ہیں اور آپ پہلی محرم سے ہی صفیازہ بیٹھ کے ماتم بچھا کے ماتم شروع کر دیتے ہیں، نوحہ شروع کر دیتے ہیں. راوی کہہ رہا ہے کہ کامن سینس کے اعتبار سے یہ عاشور کے دن سے شروع ہونا چاہیے، موت ہوگی اس کے بعد ماتم ہوگا، موت ہوگی اس کے بعد نوحہ ہوگا. جوئل تو فداک، مولا میری جان آپ پہ قربان، یہ چیز میری سمجھ میں نہیں آ رہی. امام معصوم نے جو جواب دیا اس کی ایکچوئل ورڈنگ پڑھ رہا ہوں. امام معصوم نے فرمایا، اذا حل حلال المحرم نشرت الملائکہ صوب الحسین علیہ السلام وہو مخرخ وملطخ. جیسے ہی حل حلال المحرم، محرم کا چاند نمودار ہوتا ہے، نشرت الملائکہ، آسمان کے فرشتے پھیلا دیتے ہیں صوب الحسین، میرے جد آقا، میرے جد حسین کا کرتا، اور وہ کرتا جو مخرق بالسیوف، جگہ جگہ سے کٹا ہوا ہے تلواروں کی ضربت کی وجہ سے. آقا حسین کے بدن پہ کتنی تلواریں ماری گئی تھی، زخم لگائے گئے تھے، کہا یہ کرتا مخرق بالسیوف، تلواروں کی وجہ سے خرق پھٹا ہوا ہے. وہ ملطخ بالدماء، اور یہ آلودہ ہے خون حسین میں، پورا کرتا خون آلود ہے، کرتا جگہ جگہ سے تلواروں سے پھٹا ہوا ہے. نشرت الملائکہ صوب الحسین، ملائکہ حسین کے اس کرتے کو پھیلا دیتے ہیں آسمانوں پر. پھر امام فرماتے ہیں، اور ہم اور ہمارے شیعہ اس کرتے کو دیکھتے ہیں تو ہماری آنکھوں سے آنسوؤں کا چشمہ جاری ہوتا. اور پھر فوراً امام نے وہاں پہ خود ہی سے وضاحت کر دی اس سے پہلے کہ راوی سوال کرے. امام نے فرمایا کہ اس کرتے کو کب حل حلال المحرم، جب محرم کا چاند نمودار ہوتا، ہم دیکھتے ہیں اس کرتے کو جو تلواروں سے کٹا ہوا ہے خون حسین میں آلودہ. اور آخری جملہ ہے کہ ہماری آنکھوں سے چشمہ پھوٹتا ہے آنسوؤں کا، لیکن بیچ میں لفظ ہے بالبصیرہ لا بالبصر. یہ جو کرتا ہم دیکھتے ہیں یہ اپنی بصیرت سے دیکھتے ہیں، اپنی ان آنکھوں سے نہیں دیکھتے ہیں. مومن کے لیے یہ آنکھیں نہیں، لیکن جو مومن کی بصیرت ہے، یا یہ کہیے کہ جو دل کی آنکھیں ہیں، جو عقل کی آنکھیں ہیں، وہ اس کرتے کو پھیلا ہوا دیکھ رہا ہے، چنانچہ آنکھوں سے خود بخود آنسو جاری ہوتے. مولائے کائنات کا ایک بہت ہی مشہور خطبہ ہے نہج البلاغہ میں، جسے بہت سے لوگ آدھا پڑھ کے غلط اس سے مطلب نکال رہے ہیں، وہ ایک الگ موضوع ہے، میں اس پر جاؤں گا نہیں. کہ جب وہ یمانی راوی نے سوال کیا کہ مولا آپ جس خدا کی عبادت کرتے ہیں کیا اس کو دیکھا، تو امام نے فرمایا کہ ہاں میں نے اسے دیکھا، لیکن فوراً کہا کہ ان آنکھوں سے نہیں بلکہ دل کی آنکھوں سے. یہ مومن کی ایک خصوصیت بتائی گئی کہ بہت ساری چیزیں جو عام انسان نہیں دیکھ پاتے, بہت ساری چیزیں جو ہماری یہ دو آنکھیں نہیں دیکھ پاتی, مومن اپنی ایمانی آنکھ سے دیکھتا ہے. تو ہلال محرم نمودار ہوا اور آسمان کے ملائکہ نے وہ کرتا پھیلا دیا, جس کے نتیجے میں ساری کائنات کی مخلوقات غم حسین میں کو منانا شروع کر چکی ہیں. اب کوئی خوشی کا کنسپٹ اس درمیان نہیں رہا. اور یہاں رک کر میں اس لیے یہ مختصر سا واقعہ بیان کروں گا جسے ممبر سے شاید میں نے ہی پہلی دفعہ پڑھا تھا, اور اس کے بعد تو اب کئی جگہ آپ نے سنا ہوگا. پہلی محرم کی مجلس میں میں نے عرض کیا تھا کہ جو بھی ہمارا عنوان ہے, لیکن اس دوران قوم کے حالات کو دیکھتے ہوئے اپنے عظیم مراجع, اپنی تاریخ, اپنے بڑے بڑے علماء, اپنا حوضہ, اس کی سروسز اور ان کی قربانیاں, یہ وقتاً فوقتاً مجالس میں بات آئے گی تو اس حوالے سے. اور یہ واقعہ جن سے میں نے سنا, میں اکثر حوالہ دیتا ہوں کہ وہ آئی ویٹنس ہے, وہ خود بیٹھے ہوئے تھے وہاں پہ جہاں یہ واقعہ ہوا. حجت الاسلام مولانا سید صادق علی شاہ صاحب, جن کی زندگی کا آخری زمانہ پھر دبئی میں گزرا, حسینیہ زہرا میں ایک طویل عرصے وہ ریسیڈنس عالم کے طور پہ بھی خدمات انجام دیتے رہے, ادارہ جعفریہ دبئی کے اندر بھی وہ رہے. یہ واقعہ انہوں نے خود بتایا. اور یہ بھی میں بتا دوں کہ آغائے محسن الحکیم جن کا یہ واقعہ, یہ ان کے آفیشیل انٹرپریٹر تھے انگلش اور اردو زبان کے. تو جب آغائے محسن حکیم پبلک میں آ کے بیٹھتے تھے, یہ ساتھ میں لازم ہوتے تھے. یہ ساری تفصیلات کی ضرورت نہیں ہے, لیکن صرف اس لیے کہ یہ کوئی ایسا نہیں ہے کہ بس ایک سنی سنائی بات کہ میں نے فلاں سے سنا, انہوں نے فلاں سے, انہوں نے فلاں سے, انہوں نے, اور پھر پتا چلا کہ آخر میں اس کا حوالہ کیا ہے, کوئی نہیں. نہیں, خود وہ بیٹھے ہیں, فرماتے ہیں کہ میں بیٹھا تھا. پرانا زمانہ ہے, پرانے زمانے کا مطلب بہت پرانا نہیں, 1970-71 میں آغائے محسن حکیم کا انتقال ہوا مشکل سے, اس میں 30-50 سال گزرے. تو اس وقت تک یہ ٹیررزم کا ماحول نہیں بنا تھا. ہمارا ہر مرضی دن کا ایک وقت وہ جا کے اپنی مجلس میں بیٹھتے تھے, عربی زبان کا لفظ مجلس, ڈرائنگ روم کہیے, اور وہ کھلا علاقہ ہوتا تھا جس کا دل چاہے جا کے ملاقات کرے. اس میں کوئی ضرورت نہیں تھی کہ پہلے سے آپ اپوائنٹمنٹ ہیں یا آپ کی کوئی کسی قسم کی سیکیورٹی چیکنگ ہو, کچھ نہیں. بہت اچھا ماحول, دنیا کا ویسے ہی بہت اچھا ماحول تھا. اب مثلا اگر میں کراچی والوں سے بات کروں, مجلسوں میں جاتے تھے ہم لوگ, جلوس میں ہم لوگ جاتے تھے, کہ کیا وہ آزادی کا ماحول تھا. تو روزانہ ایک وقت ہر مرجے کا مقرر ہوتا تھا, فرماتے کہ ہم لوگ بیٹھتے تھے, زائرین بھی آ رہے ہیں, اردو والے بھی آ رہے ہیں, پنجابی والے بھی آ رہے ہیں, ان کی مادری زبان پنجابی تھی, انگلش والے بھی آ رہے ہیں. ایک آدمی آیا اور آنے کے بعد اس نے آغا محسن حکیم سے براہ راست بات کی, وہ عرب تھا تو عربی میں بات ہو رہی, کہ یہ جو روایت آپ لوگ بیان کرتے ہیں کہ کربلا کے بعد ہمارے چوتھے امام ایسا روتے تھے اور ایسا ماتم کرتے تھے کہ آنکھ سے آنسو جو نکلتے تھے وہ خون کے آنسو ہوتے تھے, باقاعدہ خون جاری ہوتا تھا. کیا یہ عقل میں آتا؟ کیا یہ پاسبل ہے؟ کیا کامن سینس اسے قبول کرتی؟ 60s کا عراق, کمیونزم اپنے پنجے گاڑ رہا, اور صدام کا بالکل ابتدائی زمانہ ہے, چنانچہ عراق کی وہ نسل تباہ کی گئی. آگے ایک اعتراض کرتا ہے, آغائے محسن حکیم نے اس کے اعتراض کا جواب نہیں دیا, مجمع پہ نگاہ ڈالی. جیسے میں نگاہ ڈال رہا ہوں تو ہمارے شاعر اہل بیت عدنان کلیم صاحب نظر آئے, نگاہ ڈالی تو ایک نوحہ خان بیٹھا تھا, کہا آؤ نوحہ پڑھو. اس نے نوحہ پڑھنا شروع کیا. عربی زبان کا نوحہ ہے, اور عربی زبان ایک ایسی واقعاً دل کو ٹکڑے ٹکڑے کر دینے والی زبان ہے, اگر کوئی اس کا ماہر ہو. نوحہ شروع کیا آغا محسن حکیم نے, جو ایک طریقہ ہوتا ہے دنیا میں ہر جگہ, کہ جیب سے رومال نکالا, آنکھوں پہ رکھا, گریا شروع کیا. نوحہ ختم ہوا, ان کا گریا ختم ہوا, رومال ہٹایا تو سب نے دیکھا کہ آنکھ سے خون کے قطرے جاری ہیں, اور رومال جو ہے وہ خون سے بھرا ہوا. سوال کرنے والا چوتھے امام کے بارے میں پوچھ رہا ہے کہ کیا کوئی آدمی خون کے آنسو روک سکتا ہے, کیا یہ پاسبل ہے؟ وہ زمانہ تھا جب کمیونزم ہر چیز پہ عقلی اعتراض کرتے تھے, آقائے حکیم نے دکھا دیا کہ دیکھو ایسا ہوتا ہے گریہ اور ماتم, اور ان مراجع میں تہمت لگائی جاتی ہے کہ یہ آزاداری کے اگینسٹ ہے. ذرا سوچنے کی بات ہے. تو میں چیلنج کرتا ہوں پاکستان ہندوستان کے بڑے سے بڑے ماتمی اور آزادار کو کہ ایسا ماتم تم کر کے ہمیں دکھا دو تو ہم تو مانیں. ٹھیک ہے, ہمیں تمہاری محبت پہ کوئی شک نہیں ہے, تم یقیناً عقیدت رکھتے ہو, لیکن تم یہ جو جج کر رہے ہو کہ تم زیادہ بڑے آزادار ہو, اور مرضی اور مشتہدی تو مانتے ہی نہیں آزاداری کو. یہ وہ ہمارے حوزہ علمیہ اور مراجع. اور اگر کوئی حیدرآباد دکن کا سننے والا ہے جہاں پہ اخباریت عروج پر ہے, تو یہ ہمارے اصولی علماء. عقیدت ہے, محبت ہے, واقعا دل سے محبت ہے, اصلی محبت ہے. یہ آزاداری کے ماحول میں خوشی کا کوئی بھی موقع آ جائے, ہم اس کو جشن کے طور پہ تو نہیں منا سکتے ہیں, چاہے وہ ہمارے ملک کی آزادی ہی کا دن کیوں نہ ہو. ہاں, آزادی کے حوالے سے پیغامات یاد کریں گے, لیکن اس کو خوشی نہیں منائیں گے. اب آئیے, 3 محرم, محرم کی غم کی تاریخیں چل رہی ہیں. غم اتنا اہم ہے کہ ساری کائنات رو رہی ہے. غم اتنا اہم ہے کہ صحیح معرفت رکھنے والا, یا پانی کے آنسو نہیں اس کی آنکھ سے نکلیں گے, خون کے آنسو نکلیں گے. اور ساتھ میں 14 اگست, اور چونکہ 15 اگست انڈیا کا انڈیپینڈنس ڈے. یہاں پہ صرف 2 باتیں عرض کر رہا ہوں, اور پھر میں اپنے اصل موضوع پہ آ جاتا ہوں جو اسی سے ربط ملے گا. پہلی بات, پاکستان کے اندر بہت سارے لوگوں کو یہ حقیقت نہیں معلوم, لیکن پاکستان کو بنے ہوئے صرف 74 ایئرز, 74 سال ہوئے. آج تک یہ طے نہیں ہوا ہے کہ پاکستان کی انڈیپینڈنس کی تاریخ 14 اگست ہے کہ 15 اگست. 14 اگست منائی جاتی ہے اور 14 اگست مشہور ہو گئی, لیکن اب تک ہسٹورین میں یہ اختلاف ہے. انڈیا ٹھیک ہے 15 اگست, پاکستان 14 اگست کے 15 اگست. اور یہ اتنا بڑا پاکستان میں ڈسپیوٹ ہے یا کنٹروورسی ہے اس کے اوپر, میں اس کی تفصیل میں نہیں جاؤں گا, اس لیے کہ مجلس کا وقت بہت اہم باتوں کے لیے. پھر یہ بات میں نے کیوں کہی, اور ایک طرح سے یہ کہیے کہ جن کو یہ بات نہیں معلوم ان کو میں نے کنفیوز کیوں کرنا چاہا. کنفیوز نہیں کرنا چاہا, میں بتا یہ رہا ہوں کہ صرف 74 سال پہلے کا ایسا واقعہ کہ آپ میں سے اکثر کے بزرگوں نے یہ واقعہ اپنی آنکھ سے دیکھا ہے, کوئی 4-5 پشتیں بھی نہیں گزری, آپ پہلی پشت ہیں. اس کی تاریخ کے بارے میں اختلاف چل رہا ہے, اور بہت بڑا اختلاف ہے. 1400 سال پہلے کے اسلامی تاریخ کے کتنے ہی اہم واقعات ہیں جن کو اسی طرح سے کنفیوژن میں مبتلا کیا گیا, پھر مختلف روایتیں آئیں, پھر مختلف تاریخیں آئیں, پھر وہاں سے اصولی علماء اور مجتہدین کا وہ اہم ترین رول شروع ہوتا ہے کہ وہ 1400 سال پہلے کے یہ مسائل حل کر کے ہم ایک سلوشن پیش کرتے ہیں. 74 سال پہلے کی تاریخ چینج ہو جاتی. تو یہ جو ہمارے مجتہدین کے درمیان کبھی کبھار کوئی اختلاف ہوتا ہے, آپ کو نہیں پتا کہ یہ ان کا اختلاف نہیں ہے, یہ تاریخ کی تمام کتابوں کا اختلاف ہے. انہوں نے تو اس اختلاف کو حتی الامکان حل کرنے کی کوشش کی, اور مزید اس حوالے سے کچھ باتیں شاید بات کے مجالس میں آئیں گی. لیکن اب یہ ربط اس کو دیکھیے, میں دے رہا ہوں اپنے اصل موضوع سے. ایک بہت ہی مشہور جملہ, بعض علماء کا یہ کہنا کہ یہ 8ویں امام کی حدیث ہے, بعض کا کہنا ہے کسی بہت ہی مشہور عالم کا قول ہے, لیکن بات اپنی جگہ پہ ایک یونیورسل ٹروتھ ہے کہ جب پوچھا گیا کہ آپ لوگ اس انداز سے ایام عزا جو مناتے, سمجھے کہ 2 مہینے 8 دن ہر آدمی کے, ہر مومن کی اپنی زندگی بدل کے رہ جاتی ہے, اس کے تمام سال کے معمولات چینج ہو جاتے ہیں, اس کا روٹین چینج ہو کے رہ جاتا, اور پھر ہم اس طرح سے اس کو مناتے ہیں کہ ہمارا روٹین چھوڑی. الحمدللہ ہم پاکستان کو جانتے ہیں, پاکستان کی بات کر رہے ہیں کہ پورے ملک کا نظام بدل جاتا, ہماری مجلسیں, ہمارے جلوس, ہمارے اجتماعات. تو کہا کہ یہ اس واقعے کو اتنا زیادہ ہائی لائٹ کر کے منانے کی کیا ضرورت. اب کوئی آ جائے کراچی میں عاشورے کے دن, پورا کراچی بند, لگتا ہے کہ واقعا یہ غم کا دن. یہ 10 دن جو چل رہے ہیں, جو کراچی کے مومنین اگر کوئی میری بات سن رہا ہے تو وہ اتفاق کرے, اس طرح سے کیوں مناتے. جواب بہت مشہور ہے, لیکن اب یہ 8ویں امام نے کسی کو جواب دیا ہے, کسی عالم کا قول ہے, اس تفصیلات سے قطع نظر کا. صرف اس لیے, صرف تو نہیں, اس لیے بھی کہ اتنا ہی اہم واقعہ غدیر کا تھا. غدیر کو اس طرح نہیں منایا گیا تو آج دنیا غدیر کو بھول گئی، ہم یہ چاہتے ہیں کہ دنیا کربلا کو نہ بھولے۔ غدیر، امام زمانہ اور غدیر، یہی ہمارا موضوع ہے نا، یعنی ولایت علی۔ تو یہ جو ہمارے ایام اعظم، اور جس کے اندر، اچھا سورہ دخان کی آیت میں نے تلاوت کی ہے، لیکن آج کیونکہ تمہید میں خاصا وقت گزر گیا، اس کا ترجمہ اور اس کا پیغام میں کل پیش کروں گا، بہت مختصر ہے، لیکن فی الحال بات ہو رہی 14 اگست کا پہلا پیغام، کہ تاریخ میں اختلافات ہیں، اس اختلافات کو 74 سال خالی گزرے ہیں اور اس کو حل نہیں کیا جا سکا۔ اگر ہم اس انداز سے عزاداری نہ کرتے، اگر اس طرح ہماری مجلسیں نہ ہوتی، اگر اس طرح ہمارے عزا خانے نہ ہوتے، تو آپ اندازہ نہیں کر سکتے تھے۔ میں جملہ اکثر یہاں پہ کہتا ہوں، بہت ذرا سا بنا سوار کر، لیکن آج وقت نہیں، کہ کربلا کا جو گواہ بھی کوئی نہیں ہے۔ کون ہے کربلا کا گواہ؟ میرا چوتھا امام ہے یا کچھ خاندان کی عورتیں جو اتنی کمزور ہیں کہ مدینہ آ کر تو ان کے سامنے کوئی کربلا کا نام لے تو وہ کچھ کھا کے گر پڑتی، اور وہ کربلا آج بھی زندہ۔ غدیر کے گواہ تو 120,000 تھے، لیکن آج آپ عالم اسلام سے پوچھیں غدیر، تو وہ حیران ہو کے کہتے ہیں غدیر ہے کیا چیز۔ تو یہ عزاداری ہماری اس لیے کہ غدیر والی کہانی دہرائی نہ جائے۔ اچھا غدیر جو اس طرح چھپ گیا، اس میں ہمارا قصور نہیں، وہ تو پورا سلسلہ تھا سازشوں کا، کس طرح غدیر چھپا ہو، کربلا میں اس کو نہ ہونے دیا گیا، تو کربلا غدیر کو بھی زندہ کرنے کا سبب بن رہی ہے، اور اس میں بہت بڑا حصہ اس عزاداری کا ہے، اور جو عزاداری کے اندر کسی طرح سے بھی حصہ لے رہے ہیں۔ لیکن 14 اگست کا ایک اہم پیغام سن لیجیے، جو ولایت علی کا، میں بہت ہی مختصر بات کروں نا ایک جملے میں، 14 اگست کا ایک دوسرا پیغام ولایت علی کا خلاصہ ہے، ولایت علی کی سمری ہے۔ ولایت علی مختلف طریقے سے سمجھائی جا سکتی ہے۔ خود میں نے 2 ہفتے پہلے الاسر اسلامک سینٹر میلبرن کے اس ممبر پہ جشن غدیر میں وہ غلام کا واقعہ پڑھانا، کھاتے کیا ہو، پہنتے کیا ہو، رہتے کہاں ہو، کہا جہاں آقا رکھے، یہ بھی ولایت، وہ اس انداز سے ولایت کو سمجھایا۔ اب اس طرح سمجھیے، 14 اگست آزادی، جشن آزادی، فریڈم، اور 3 محرم کی آج تاریخ ہے۔ 3 محرم کیا ہے؟ حضرت یوسف کی آزادی، حضرت یوسف آج آزاد ہوئے قید سے۔ 14 اگست کو مثلا پاکستان اور 15 کو انڈیا کے لوگ آزاد ہوئے، تو یہ اسلامی تاریخ کی آزادی کا، اور وہ انگریزی تاریخ کا آزادی۔ اب حضرت یوسف کے حوالے سے تو بات ہوتی رہتی ہے، روزہ اور دعا، یہ سب میں کل بتا چکا ہوں، لیکن آج میرا ایک سوال یہ، 14 سال کی قید کے بعد حضرت یوسف 3 محرم کو آزاد ہوئے، سوال یہ ہے کہ وہ قید ہی کیوں ہوئے تھے؟ بھئی آپ کو اطلاع ملے کہ فلاں صاحب آزاد ہوئے، تو آپ مجھے، اچھا تو وہ قید کیوں ہوئے تھے، کیا انہوں نے ایسا جرم کیا تھا؟ جب بھی کسی کی آزادی کی خبر آپ پائیں گے، اگر آپ کو تفصیل نہ معلوم ہو تو یہ سوال ضرور کریں گے، حضرت یوسف قید کیوں ہوئے؟ کسی اور سے پوچھنے کی ضرورت نہیں۔ قرآن کریم کے سورہ یوسف میں حضرت یوسف کا اپنا قول ہے، جس کو اللہ نے آیت بنا دی، قال رب السجن احب الی مما یدعوننی الیہ۔ دیکھیں یہ آزادی کا تصور، پاکستان آزاد، انڈیا آزاد، اور بہت سے ہمارے انڈیا پاکستان کے مومنین مغربی دنیا کی نیشنلٹی یا گرین کارڈ یا سٹیزن شپ اس لیے لیتے ہیں کہ یہاں جا کے بالکل آزادی مل جائے گی، یہاں آ کے مادر پدر آزاد ہو جائیں گے، کوئی کنٹرول کسی کا نہیں ہوگا، کوئی ہمارے معاملے میں بول نہیں سکتا۔ جس ماحول کے اندر باپ کو اختیار نہیں ہے بیٹے کے معاملے میں بولنے کا، ماں کو اختیار نہیں ہے بیٹی کے بارے میں بولنے کا، شوہر کو اختیار نہیں ہے بیوی کے بارے میں بولنے کا، تو یہ بھی ایک آزادی کا تصور اور آگے بڑھتا ہے۔ حضرت یوسف کا جملہ سن، حضرت یوسف کو کوئی قید نہیں کر رہا، ان پہ کوئی الزام نہیں، لیکن جب ان سے کہا گیا کہ اس گناہ میں شریک ہو، تمہیں گناہ کرنا ہے، تو حضرت یوسف، ورنہ تمہیں جیل میں ڈال دیں گے، حضرت یوسف نے کہا قال رب، یوسف نے کہا کہ اے میرے رب، السجن، آج بھی عربی میں جیل کو سجن کہتے ہیں، آج بھی، 1400 سال پہلے کی عربی نہیں ہے، زندہ عربی، آج بھی جیل کا نام سجن ہے، السجن احب، جیل مجھے زیادہ پسند ہے، پسند کا لفظ بھی نہیں، محبوب ہے، मुझे जेल से मोहब्बत है। क्यों? इला मिम्मा यदगुनानी अलैह, जिस गुनाह की जाने मुझे बुलाया जा रहा है उसके मुकाबले में जेल मुझे ज्यादा पसंद है। मैं जेल से मोहब्बत करता हूं गुनाह के मुकाबले में। और यहां एक छोटा सा अरबी ग्रामर का नुक्ता, यदगुनानी का लफ्ज है जो प्लूरल टेंस है, प्लूरल जमा। ये नहीं कहा कि वो एक औरत मुझे बुला रही है गुनाह, खाली जलीखा नहीं है। पता चला कि वो सारा माशरा मिला हुआ था, वो सारी औरतें मिली हुई थी, एक नहीं, हर औरत की ये ख्वाहिश थी, लेकिन इससे ज्यादा मिंबर के लिए मुनासिब नहीं। तो यूसुफ ने एक उसूल बताया कि अगर आजादी गुनाह लेकर आती है तो इस आजादी से वो गुलामी और कैद बेहतर है जो तुम्हें गुनाह से बचा ले। अगर कैद के नतीजे में गुनाह से बच रहे हो वो ज्यादा बेहतर है इस आजादी से। अब चाहे ये मुल्कों की आजादी हो, चाहे ये कल्चर और माशरे की आजादी हो। क्या मतलब इसका? पाकिस्तान से भाग के ऑस्ट्रेलिया आ गए कि यहाँ की नेशनलिटी मिलेगी, तो अब यहाँ शराब पियो तो कोई पूछने वाला नहीं है, और फेले हराम करो तो कोई पूछने वाला नहीं है। ना बूढ़ा बाप है, ना बूढ़ी माँ है, ना कोई माशरे का दबाव है, ना कोई उलमा का दबाव है। चाहिए वाली आजादी, इससे बेहतर है तुम जेल चले जाओ। ये हजरत यूसुफ कह रहे हैं, जो आज 3 मुहर्रम हमने उनकी आजादी की वजह से रोजा रखा और दुआएं की। तो उसूल बता रहे, तो मुल्कों की आजादी का मतलब ये नहीं होता कि हम अल्लाह से भी अपने आप को आजाद समझे, दीन से भी अपने आप को आजाद समझे, अहकामात खुदा से भी अपने आप को आजाद समझे। गदीर की मुखालिफत की एक बहुत बड़ी वजह ये थी, गदीर मुखालिफत की बहुत बड़ी वजह ये थी कि गदीर को अगर मान ले तो अली की हुकूमत मानना है, अली की हुकूमत मानना है तो तुम्हारी आजादियां खत्म हो जाएंगी। वो दूसरे हुक्मरान थे जो ये अली से पहले गुजरे, नमाज पढ़ो के ना पढ़ो उन्हें क्या गरज, रोजा रखो के ना रखो उन्हें क्या गरज, तुम्हारी औरत हिजाब करे के ना करे उन्हें क्या गरज, उनके मामले में दखल न देना। और ये अली थे, एक भी हुक्म खुदा की मुखालिफत बर्दाश्त नहीं कर सकते। जो परसों के आखिरी जुमले, चोर चोरी करेगा तो हाथ कटेगा चाहे वो अली का शिया क्यों ना हो, कोई नौजवान गुनाह करेगा तो उसे कोड़े खाना पड़ेंगे चाहे वो अली का शिया क्यों ना हो। तो गदीर तो पैगाम इस बात का है कि आजादी नहीं है, तुम्हें अली की गुलामी में जाना पड़ेगा। जबानी नहीं, जबानी तो हर एक कहता है मैं अली का गुलाम हूं, प्रैक्टिकली साबित करना पड़ेगा कि तुम अली के गुलाम हो। ये गदीर का कंसेप्ट दुश्मनों को भी बहुत मुश्किल लग रहा है और दोस्तों को भी बहुत मुश्किल लग रहा है। चुनाचे हमारे यहां जब बड़े फख्र के साथ एक जुमला कहा जाता कि दुनिया ने गदीर को छोड़ दिया, हम गदीर ही हैं, तो बहुत भोलपने से जुमला कहा जाता है, क्योंकि जो अपने आप को गदीर ही कह रहा उसने भी गदीर को समझा नहीं है। और इसके लिए मैं बहुत जल्दी से 2 छोटी सी मिसालें दे रहा हूं। मिसाल नंबर 1, जो मेरा असल उनवान है इमाम जमाना और विलायत, विलायत अली यानी गदीर, इमाम जमाना और विलायत अली। आपके इल्म में होगा, अगर नहीं है तो अपने इल्म में एक बात ले आई। जब मैंने इमाम जमाना के उनवान पे 1974 से मजालिस पढ़ना शुरू की, जब ना कोई तकरीरें होती थी, ना कोई मजालिस थी, ना कोई किताबें थी उर्दू में, तो उस वक्त से एक एतराज हो गया कि ये इमाम जमाना का जिक्र इसलिए किया जा रहा है कि अली के जिक्र को खत्म करना है, अली के खिलाफ, यानी जिक्र इमाम जमाना जो इस वक्त का हमारा इमाम है, हमारे सारे अमाल जिसके जरिए से बारगाह इलाही में जाते हैं, जो हमें कनेक्ट करने वाला है मौला अली से, पैगंबर से और अल्लाह से, उसके जिक्र को कहा गया कि अली का जिक्र रोकने के और सारे तरीके तो फेल हो गए। चुनाचे अभी इमाम जमाना को लाके उनके मुकाबले पे खड़ा कर देते हैं, और हर जगह जहां अली का जिक्र होना चाहिए इमाम जमाना का जिक्र हो रहा। अब बातें बहुत ज्यादा थी, लेकिन वक्त मेरे हाथ से फिसल भी रहा है और थोड़ा सा मौजू खुश्की की जानिब जा रहा है, तो मैं इसको आसान कर दू। ये जुमला क्या बता रहा कि ये गदीरी जो अपने आप को समझ रहा है, इसने गदीर को कभी पढ़ने की जहमत ही गवारा नहीं की है। गदीर जिस पे हमारी जिंदगी है, गदीर जो हमारी हयात है, गदीर जो हमारी शहरत है, गदीर जिसकी वजह से हम सांस ले रहे हैं, उस गदीर को इसने नहीं पढ़ा। अब जो मैंने दावा किया, क्या मतलब इस जुमले का? 2 छोटी बातें, एक पैगंबर का कॉल सुनिए, एक पैगंबर का अमल देखिए। कॉल क्या? मैं एहतियातन, वरना मैं आदी नहीं हूँ हाथ में पर्चा लेकर या किताब हाथ में लेके कुछ पढ़ने का, लेकिन सिर्फ इस एहतियात में कि कोई ये ना समझे कि मौलाना अपनी जानिब से कह रहे, ये पैगंबर इस्लाम के खुतबा गदीर का एक हिस्सा मैं पढ़ रहा हूँ। ये पैगंबर का खुतबा गदीर है, हम गदीरी हैं, गदीरी हैं, गदीरी हैं, गदीर पे हमारी जानें कुर्बान, गदीर पे हमारी औलाद कुर्बान, गदीर पे हमारा पूरा घराना कुर्बान। लेकिन गदीर में पैगंबर ने कहा क्या था? हम गैरों को कंडेम करते हैं कि तुम भूल गए मनकुंतो मौला जो पैगंबर ने गदीर में कहा, तो हम भी तो भूल गए जो पैगंबर ने मनकुंतो मौला के बाद कहा, उसी खुतबे में, उसी स्पीच में। आप सुनिए, शायद आपको यकीन भी ना आ जाए, सब पैगंबर के अल्फाज हैं, सिर्फ मजमे के इत्मीनान की खातिर मैं पर्चे से पढ़ रहा हूं, वरना बहुत मुश्किल होता। फरमाते हैं, ये पैगंबर का खुतबा चल रहा है मनकुन तो मौला के बाद, अला इन खातमल अइम्मत मिन्ना अल कायमुल मेहदी अल जाहिर अल दीन अल मुंतकिब मिन अज़्ज़ालिमीन फातिहुल हुसून व हादिमुहा غالب كل قبيلة من أهل الشرك وحاديها إنه المدرك بكل صار لأولياء الله إنه الناصر لدين الله إنه الغراف من بحر العميق إنه يسمو كل ذي فضل بفضله وكل كل ذي جهل بجهله على إنه خيرة الله ومختاره ألا إنه وارث كل علم والمحيط بكل فهم المخبر عن ربه عز وجل والمشيد لأمر آياته إنه رشيد السديد إنه المفوض إليه ألا إنه قد بشر به من سلف من القرون بين يديه إنه الباقي حجة ولا حجة بعده ولا حق إلا معه ولا نور إلا عنده إنه لا غالب له ولا منصور عليه ألا وإنه ولي الله في أرضه وحكمه في خلقه وأمينه في سره وعلانيته مسلسل بغیر کسی گیپ کے پیغمبر یہ پڑھتے چلے جا رہے ہیں خطبہ غدیر مولا کے حوالے سے۔ تو آپ نے یہ کہا سنا کہ پیغمبر نے کہا من کنت مولا فحاذ علی مولا اللہم والی من والاہ وعاد من آداہ وظلم من خذلہ وانصر من نصرہ۔ اگر اس کے علاوہ بھی مولا کے فضائل اس میں آئے، لیکن اب دیکھیں یہ تذکرہ ہو رہا ہے امام زمانہ کا، जिनका जिक्र करना लोग समझते हैं कुछ लोग। सुनिए, मैं बहुत जल्दी जल्दी, क्योंकि मेरा असल मौजू यही है, इमाम जमाना और विलायती अली। ये पैगंबर खुतबा गदीर में पालान शुतुर के मिंबर के ऊपर बैठकर फरमा रहे हैं, अला आगाह हो जाओ, इन खातम अल अइम, तमाम इमामों का आखिरी खातम। पैगंबर कौन है? खातमुन नबीयीन, नबियों का आखिरी। इमाम मेहदी कौन है? खातिमुल अइम्मा। और ये पैगंबर गदीर के खुतबे में इमाम जमाना को लकब दे रहे हैं खातिमुल अइम्मा मिन्ना, तमाम अइम्मा में से आखिरी भी हमारे खानदान से। अल कायमुल मेहदी, वो कायम है, वो मेहदी है। अल जाहिर वाला दीन है, वो दीन खुदा को तमाम दुनिया में गालिब करने वाला है, जाहिर करने वाला। अल मुंतकिब मिन अज़्ज़ालिमीन, वो मुंतकिम इंतकाम लेगा तमाम जालिमों से। फातिहुल हुसून व हादिमुहा, वो बड़े बड़े किलों को फतह करेगा और उनको तोड़ के रख देगा। ये एयर रेड होते हैं ना, ये हवाई हमले, तो आदमी कैसी मजबूत पनागाहें बनाता है दुश्मन से बचने के लिए, ड्रोन व्रोन हमले जो कुछ है। कहा फातिहुल हुसून, जितने हसन और किले हैं उनको वो फतह भी करेगा और वह हादिमुहा उनको तोड़ भी देगा। गालिब कुल कबीला, वो हर कबीले के ऊपर गलबा हासिल करेगा। कौन सा कबीला? मिन अहले शिर्क, शिर्क वालों का। लेकिन उनका खात्मा नहीं करेगा, ये बहुत अहम चीज है। हम ये समझते हैं कि दुश्मनाने अहले बैत पे टोंटिंग करके उनकी गर्दन उड़ा दे, ये इस्लाम नहीं है। फरमाते वो अहले शिर्क पर गलबा यानी उन पे कामयाबी हासिल करेगा, लेकिन वह हादीहा, फिर उनकी हिदायत करेगा। हमें गैरों को खत्म नहीं करना, हमें गैरों की हिदायत करना, हमें बदतरीन दुश्मनाने अहले बैत को भी राह हक पर लाना है। इन्नहुल मुदरिको बिकुल सारिन लिऔलिया इल्ला, ये वो इमाम जमाना है जो हर वली खुदा के खून का बदला लेगा। ये गदीर खून के मैदान में अल्लाह का रसूल कह रहा है, जहां अभी अली की इमामत भी शुरू नहीं हुई है और आखिरी इमाम के जिहाद को बता रहे कि वो जिहाद क्या, कब बता रहे? विलायत अली के साथ। ये है मेरे मौजू का रब। انہ الناصر لدین اللہ, وہ دین خدا کا مددگار ہوگا, وہ ناصر ہوگا دین خدا کا. انہ یسم کل ذی فضل بفضل, وہ ہر صاحب فضل کو اس کی فضیلت کے اعتبار سے عزت دے گا, ہر جاہل کو جتنا اس کا جہل ہے اس کے اعتبار سے سلوک کرے گا. برابری نہیں ہے کہ عالم اور جاہل کو ایک صف میں بٹھا دے. میں تو مجلس پڑھتا ہوں نا, پاس جگہ جاتا ہوں امام باڑوں میں, جی مولانا ہمارا اصول ہے کہ ہمارے یہاں سب برابر, اگر تمہارے عالم و جاہل برابر ہیں تو یہ امام باڑا امام کا نہیں ہے, یہ کسی لات و منات کا امام باڑا. دیکھیے اصول ہے اسلام میں کہ ہر صاحب فضل کو اس کے فضل کے اعتبار سے عزت دے گا, جاہل جاہل ہے اس کے اعتبار سے اس کا اس کے ساتھ سلوک اس کے مقابلے میں کم ہوگا. انہ خیرت اللہ و مختارہ, یہ وہ امام زمانہ ہے جسے اللہ نے چن لیا ساری کائنات سے. وارث و کل علم, یہ ہر علم کا مالک و وارث. والمحیط بکل فہم, فہم یعنی وزڈم, اور ہر وزڈم کے اوپر یہ محیط ہے. المخبر عن ربہ عز و جل, وہ جو خبر دیتا ہے وہ اللہ کی طرف سے دیتا, یہ مولا کے فضائل بیان نہیں ہو رہے امام زمانہ, گرچہ سارے کے سارے آٹومیٹک مولا میں بھی یہ فضائل, لیکن تذکرہ امام زمانہ کا. والمشید و آیات, اللہ کی نشانیوں کو مضبوط کرنے والا ہے وہ امام مہدی, یہ لفظ مہدی اس خطبے میں استعمال ہوا. اور رشید السدید, وہ رشید بھی ہے وہ سدید بھی ہے. المفوض الیہ, تمام معاملات اس کی طرف پلٹتے ہیں. قد بشر به من سلف من القرون, تمام انبیاء اس کی بشارت دیتے آ رہے ہیں. یہ امام زمانہ کا قصیدہ اللہ کا رسول غدیر خم کے میدان میں پالان شتر کے منبر پہ پڑھ رہا. انہ الباقی حجہ, وہ اللہ کی آخری حجت. کیسی آخری؟ کہ ولا حجت بعد, اس کے بعد پھر اللہ کی طرف سے کوئی حجت نہیں آئی. ولا حق الا معہ, اور حق وہی ہے جو اس کے ساتھ. علی مع الحق والحق مع علی, وہ بھی رسول کی حدیث ہے, اور قدیر خم امام زمانہ کے لیے کہا کہ حق وہی ہے جو امام کے ساتھ. ولا نور الا عندہ, نور بھی وہی ہے جو امام کے پاس. لا غالب له, اس کو کوئی کبھی بھی ہرا نہیں سکتا ہے, وہ کبھی شکست نہیں کھا سکتا. ولا منصور علیہ, اس کے اوپر کوئی کبھی بھی, امام زمانہ کا ٹائٹل ہے منصور, کوئی بھی ان کے اوپر کبھی غالب نہیں آ سکتا. الا وانه ولی اللہ فی ارض, مولا کی ولایت کا اعلان ہو رہا ہے لیکن امام زمانہ کی ولایت کو ساتھ بتا رہے ہیں. یاد رکھو وہ زمین پہ اللہ کا ولی. وحکمہ فی خلق, اور تمام مخلوقات میں حکم جج فیصلہ کرنے والا وہی امام مہدی. وامینہ, اور وہ اللہ کا امین ہے. تو یہ سارے کے سارے امام کے تذکرے, قائم, مہدی, ظاہر, منتقب, فاتح, غالب, مدرک, ناصر, غراف, مختار, وارث, مخبر, رشید, سدید, مشید, مفوض, جس کے لیے بشارت دی گئی, باقی, حجہ, نور, حق, لا غالب, لا منصور, ولی, حکم, امین. یہ سارا کا سارا تذکرہ پیغمبر نے غدیر کے خطبے میں, میدان غدیر میں, پالان شتر کے ممبر پہ بیٹھ کے کیا ہے. جو امام زمانہ کا ایسا قصیدہ تو بہت کم آپ کو معصومین کی زبانی اس طرح سے ملے گا جیسے رسول نے کیا. غدیر خم, ہم غدیری, ہم غدیری, ہم غدیری, غدیر ہے کیا؟ دشمنوں نے غدیر کو چھپا دیا, ہم نے غدیر کے بارے میں معلومات حاصل کرنے کی زحمت گوارا نہیں کی. مولا کی ولایت کا انکار نہیں ہے, لیکن کہہ رہا ہوں کہ جس خطبے میں مولا کا تذکرہ ہوا اسی کے اندر آپ دیکھ لیجیے کس طرح سے امام زمانہ کا کتنی تفصیلی خصوصیات اور کیریکٹرسٹک کے ساتھ تذکرہ ہوا. کیا معرفت امام زمانہ کے اللہ کے رسول اس میں کرا رہے. وہ لفظ تک آ گیا کہ تمام اولیاء خدا کے خون کا بدلہ لینے والا. دعائے ندبہ تو بہت بات کی دعا ہے نا, پیغمبر قدیر میں یہ اعلان کر گئے. اب یہ ہے پیغمبر کا قول کہ کس طرح سے, میں امام زمانہ کو ابھی پورا نہیں سمجھا رہا ہوں, میں کہہ رہا ہوں غدیر کیا, ہماری زندگی غدیر ہے لیکن سمجھو تو غدیر کیا. تو غدیر کا ایک پہلو ہے کہ امام زمانہ کو سمجھنا, ایک پہلو. اب دوسرا پہلو دیکھیے, یہ پیغمبر کا قول ہے، پیغمبر کی گفتگو ہے. اب آئیے پیغمبر کا عمل. اچھا ہمارے یہاں ممبر پر آج کل علمی دلیلیں کم رہ گئی ہیں، پورے ممبر کی بات نہیں کر رہا ہوں، جگت زیادہ ہو گئی ہے. اچھا اب یہ جگت شد پنجابی کا لفظ ہے تو ہو سکتا ہے کہ انڈیا کے لوگ نہ سمجھے، اور اسی کو بہت بڑی دلیل سمجھا جاتا ہے. اچھا تھوڑی سی اگر ممبر پہ لائٹ گفتگو ہو جائے نا تو کوئی اس میں حرج بھی نہیں ہے، بشرط یہ کہ وہ اصل پیغام کو ختم کرنے کا سبب نہ بنے. اب مثلا ہندوستان کی تاریخ کے بہت بڑے بڑے خطیب، لیکن اس زمانے کے خطیب جو حوزہ علمیہ کی پوری تعلیم حاصل کر کے آتے، شمس العلماء مولانا ابن حسن نہروی، ویب سائٹ ان کے نام سے ان کی اولاد نے یا پوتوں نے بنائی ہے، وہ موجود ہے، اس پہ ان کی کچھ مجلسیں آڈیو میں ہیں. جس زمانے کے عالم ہیں، بہت پرانے عالم نہیں، میرے والد کے دوستوں میں تھے، مولانا نونیر. دیکھیں وہاں بھی آپ دیکھیں گے زبان کا مزہ آپ کو آئے گا، اردو لینگویج کا، اور علمی اعتبار سے بھی اتنے ٹھوس حوزہ علمیہ کا پورا نصاب ختم کیے. مولانا اظہر حسن زیدی پاکستان میں، کیا ان کے یہاں بھی اسی انداز کے بعض اوقات جملے ہوتے، لیکن کوئی ایسا جملہ نہیں جو اصل مقصد کو ختم کرے. یا ہندوستان میں آخری زمانے میں خطیب اکبر مولانا مرزا محمد اطہر صاحب، کبھی کبھار ان میں سے کچھ کے جملے آپ کو ممبر پہ میلبرن میں بھی سنائی دیں گے، کوئی حوالہ نہیں دے گا سوائے میرے، تو باقی تو اپنی محنتیں بتائیں گے. لیکن پھر جب اس کے بعد وہ اپنے علم کے حساب سے وہی خطیب، یہی نوجوان خطیب جب جو ہے وہ بات شروع کرتا ہے، وہاں سے پھر وہ جگت بنتی ہے کہ جو دین کے خلاف ہو جاتی، دین تو نہیں مقصد کی. اب جیسے زیدی صاحب کا ایک جملہ جو کہ بالکل محرم سے بالکل قریب، آخری جو ہماری تاریخ گزری مباہلہ، کہا کہ قرآن نے اعلان کیا فَقُلْ تَعَالَوْ نَدْعُ أَبْنَاءَنَا وَأَبْنَاءَكُمْ وَنِسَاءَنَا وَنِسَاءَكُمْ وَأَنفُسَنَا وَأَنفُسَكُمْ، ارے کو معلوم، کہا اس میں قرآن نے ایک پیغام بھی دے دیا، وہ عربی کو اردو بنا دیا انہوں نے، فَقُلْ تَعَالَوْ نَدْعُ أَبْنَاءَنَا وَأَبْنَاءَكُمْ، قرآن کا اب نہ آنا، تمام مسلمانوں کو خطاب کیا جا رہا ہے کہ بس یہ ہیں جو ہیں اسلام کے پاس، اس کے علاوہ کسی اور کو آنے کی اجازت نہیں ہے. وہ اپنا آنا عربی کا لفظ ہے، بیٹے کی جمع، لیکن اب اس کو انہوں نے ٹکڑے کر دیا نا، اب نہ آنا. دیکھیے بہت پیارے انداز سے کوئی پیغام کو متاثر کیے بغیر، بلکہ پیغام کو سمجھا بھی دیا اس کے ذریعے، کوئی علمی دلیل نہیں ہے لیکن بہت ہی حسین دلیل، دلیل کا مطلب سننے میں مزہ آ رہا. یا یہ کہ جو مسلمانوں کے پاس ایک نظریہ کہ وہ آل محمد تو پیغمبر کی امت کو کہتے ہیں، ہاں ہے نا حدیث کے رسول امت کے باپ ہیں، تو ہم سب آل محمد. اس میں بھی زیدی صاحب کا مشہور جملہ کہ اللہم صلی علی محمد و آل محمد، مسلمان کہتے ہیں کہ یہ آل محمد جو ہے یہ عربی نہیں ہے، یہ انگریزی کا آل ہے، آل محمد، آل سارے کے سارے محمد والے بن گئے. چلے سننے میں مزہ آ رہا ہے، بات بھی سمجھ میں آ رہی ہے، اصل پیغام بھی متاثر نہیں ہو رہا، لیکن جب اس انداز سے بات کی جائے کہ اصل پیغام ہی ختم ہو جائے، اور وہ کیا ہے، وہ میرا ایک سیریس سوال ہے. وہ سیریس سوال میرا یہ کہ پیغمبر نے غدیر خم کے میدان میں ممبر بنایا پالان شتر کا، سوال یہ ہے کہ پالان شتر کا ممبر کیوں بنایا؟ اب یہ بہت سے لوگ سوال کرتے ہیں، پھر ہر آدمی اپنے اعتبار سے جواب دیتا. ابھی ہمارے قصیدہ خان جو غدیر کے جشن میں قصیدہ پڑھ رہے تھے، الاصل اسلامک سینٹر کے فیس بک پہ وہ تقریر، میری تقریر ہے، اس سے پہلے ان کا قصیدہ، اس کا شعر تھا نا کہ جی وہ، اور اس میں انہوں نے کہا بھی تھا، میں انگریزی کا لفظ استعمال کر رہا ہوں، کہ جی لوگوں نے پلان بنایا تھا بھاگنے کا، تو مولا نے قمبر سے کہا کہ سب کے پالان، اونٹوں کے پالان جمع کر لو. پالان یعنی سیڈل، گھوڑے کے اوپر جیسے زین رکھی جاتی ہے وہ سیڈل ہوتا ہے، اونٹ کے اوپر جو بیٹھنے کے لیے وہ سیڈل رکھا جاتا ہے، اس کو پالان ہے شتر کہتے ہیں، جو اس کے اونٹ پر رکھا جائے گا تبھی آپ اونٹ پہ آرام سے بیٹھ سکیں گے. تب دیکھیں وہ بھی ایک کسی نے کہا، اب وہ بھی ایک شاعری تھی، شاعری میں بہت سی چیزوں کی اجازت ہے، ورنہ قمبر کا دور دور تک نشان بھی نہیں تھا، اور کوئی تاریخی چیز تو ہے نہیں کہ ہم اس کے پیچھے پڑھیں. تو ہر ایک نے جواب دیا، अपने हिसाब से, लेकिन इसका एक जवाब जो मेरे एतबार से बहुत अहम जवाब है, वही असल जवाब है। अब ये वाला जो जवाब था ना, ये शायराना ख्याल है। शायराना ख्याल पे कोई पाबंदी नहीं है कि लोग गजीर से भागने ना पाए, गर्चे असल जुमला ये है कि पालाने शुतुर रख लेने से लोग नहीं रुकेंगे। जो भागने के चैंपियन होते हैं उनकी लंबी लंबी टांगे काफी होती हैं कि वो टांगों पर ही भाग जाते हैं, और भागे भी हैं वो। कोई घोड़े गधे ऊंट खच्चर की जरूरत नहीं पड़ी थी उनको भागने वालों को। और यहां पर एक बात मैं कह दूं, ये बहुत अहम बात है, हालात दुनिया के ऐसे हैं कि हम खुल के नहीं बता सकते। वो ये कि जो जहन में आ जाता है ना, गदीर का खुतबा खत्म होते ही वो लोग भाग गए थे। ये तारीख में है, रिवायत कम पढ़ी जाती है क्योंकि फिर नाम आ जाएंगे और सारी चीजें आ जाएंगी। और पैगंबर उनको मॉनिटर कर रहे थे क्योंकि खुतबा खत्म हुआ, फिर पैगंबर खेमे में गए, कहा सब आके बैत करें, मालूम वही लोग नहीं। पैगंबर ने बैत रोक दी, वो गए हैं कभी तो आएंगे ना। जैसा अक्सर मेरे साथ मेरी मजलिसों में होता, भाई एक साहब को किसी वजह से पानी मजलिस को मुंह दिखाना था, मजलिस में आना जरूरी था, दाखिल हुए इमाम, अरे ये पढ़ रहा है मजलिस, शुरू में आके बैठे, फिर सटक ली। वो सामने ही तो एलडी है और वुलवर्थ है और वो है, वहां घूम घाम के अंदाजे से एक घंटे में खत्म हो जाएगी मजलिस, एक घंटे के बाद फिर आके बैठ गए। अभी अलग बात है, एक घंटे बाद आए पता चला अभी तो मौलाना का बयान तमहीद में ही है, ओहो अब क्या करें। तो वहां पैगंबर ने इंतजार किया, आज कहां है वो गदीर से 3 मील दूर जो जोफा है ना, जोफा 3 मील दूर वहां गए थे। अच्छा जोफा में क्या है, जोफा में मार्केट है, शॉपिंग सेंटर है, ये जो मैंने अभी नाम लिए ना, ये मेलबर्न के अल असर के सामने के शॉपिंग सेंटर का मैंने नाम लिया, कि अगर कोई मेलबर्न के बाहर का है तो वो हैरान होगा कि ये एलडी और वुलवर्थ वगैरह क्या, सामने शॉपिंग सेंटर, जोफा में शॉपिंग सेंटर था क्योंकि वहां से लोग एहराम पहनते थे, बहुत बड़ी मार्केट थी। वहां घूम घाम के आ गए कि अब तक तो मामला खत्म हो गया होगा, देखा पैगंबर तो इंतजार कर रहे, आओ बैत हो गया, पहली बैत तुम्हें करना है, तो जो जिनको जाना था वो चले गए। ये मेरा आपको पता है मेरा अंदाज भी नहीं है, मेरा मौजू भी ये नहीं है, जबकि चीजें अहम है बताना होती, तो वो भागने की वजह से नहीं। अच्छा एक साहब ने यह इंकशाफ किया, मैं बता रहा हूं कि हमारे मेंबर का मेयार भी कितना गिरता जा रहा है, कि जी वो तो उस जमाने का एक तरीका था कि लोगों के कंधों पे बैठ के खुतबा दिया जाता था, तो पैगंबर क्यों नहीं खुद कंधों पे बैठे। मुझसे किसी ने कहा कि किसी साहब ने कहा, मैंने कहा वो सोल्जर बाजार के होंगे, वो वही आदमी ये बात कह सकता है। सोल्जर बाजार में क्या खराबी, नहीं खराबी नहीं, सोल्जर बाजार पुरानी नुमाइश और मजार कायद अजम के सामने, तो अब तो जरा सख्तियां हो गई हैं, लेकिन जब ये सख्तियां नहीं थी, हर दूसरे तीसरे दिन एक जुलूस आता था 15-20 आदमियों का, पानी पानी बिजली बिजली और हमारे मुतालबात पूरा करो और हमें, यानी सियासी मजहबी समाजी सब आते थे वहां पे, 20-25 आदमी आ गए हाय हाय के नारे लगाते हुए, और एक को खिताब करना है, तो वो सड़क है सोल्जर बाजार या मजार कायदे आजम है, उनमें से एक साहब दूसरों की गर्दन पे उछक के बैठ गए, छोटी स्पीच की और चले गए। मैंने कहा इन्होंने ये माहौल देखा होगा सोल्जर बाजार का, तो समझे कि गदीर में भी ये होता, अरबों में रवाज ही नहीं था इस तरह कंधों पे बैठ के तकरीर करने का। क्यों रवाज क्यों नहीं था, रवाज इसलिए नहीं था कि भाई सोल्जर बाजार में या मजार कायदे आजम पे तकरीर करने आ रहे हैं, वहां तो इनको कहां स्टेज मिलेगा। अरब में सबसे कॉमन चीज क्या है, ऊंट, हर जगह ऊंट मौजूद है, जब ऊंट मौजूद है तो किसी के कंधे पे बैठने की जरूरत नहीं। कोई एक आध कोई ऐसा किसी का वाकया मिल जाए तो मिल जाए, अहले बैत ने कभी किसी के कंधे को इख्तियार नहीं किया। हाँ अहले बैत अगर कंधों पे बैठे तो रसूलुल्लाह के कंधों पे बैठे। अच्छा अब हुआ क्या खदीर में, तो ये कंधे बंधे वाली बात तो सारी ये बता रहा है कि मिंबर का मेयार इतना गिर गया कि गदीर खुम और सोल्जर बाजार को एक कर दिया गया। खैर सोल्जर बाजार के मोमिनी से माजरत के साथ, मुझे नहीं पता जिसने कहा वो कहाँ का था, लेकिन जो कि सोल्जर बाजार और पुरानी नुमाइश और मजार कायदे आजम एक कराची के अंदर एक मीटिंग प्लेस ऐसा बन गया जैसे लंदन में हाइड पार्क। असल मौजू पे आइए, पालाने शुतुर का मेंबर, पैगंबर ने कहा कि भाई एक मेंबर बनाओ, किस चीज से बनाए, वहां क्या चीज है, तो जो सैडल है ना जो ऊंटों पर पालान रखे जाते हैं इससे। अच्छा किसी साहब ने एक नुक्ता निकाला इसमें, चलेंगे जुगतबाजी चल जाती है लेकिन ये मकसद रसूल खत्म कर रहे। उन्होंने कहा ये इसलिए ताके पालाने शुतुर पर पैगंबर खुतबा दे, तो जब कभी कोई ऊंट पर बैठकर आए अली के खिलाफ तो लोगों को याद आ जाए गदीर खूं। ये बात बिल्कुल गलत। क्यों भाई? नाक अगर पकड़ना है तो सीधी सीधी पकड़ी, ये घुमा के जो आप हाथ घुमा के नाक पकड़ते हैं, सीधा सीधा तरीका इख्तियार करें। मरहूम आयतुल्लाह खुई जैसे अजीम मर्जी ने तफसीर अल बयान में आठवें इमाम की एक हदीस लिखी है कुरान के हवाले से, उसका खुलासा यही, जो काम सीधा सीधा हो सकता है उसको घुमा के करने की क्या जरूरत भाई। मालिक इब्न नुवैरा, सुनिए इस अजीम सहाबी का तस्किरा जो हमारे यहाँ आजकल पढ़ा जाने लगा है, अच्छी बात, पहले कम पढ़ा जाता। अजीम सहाबी है मालिक इब्न नुवैरा, ये वो सहाबी है जो मोहब्बत अली के जुर्म में सबसे पहली गर्दन जिनकी कटी उनमें इसका नाम शामिल। मोहब्बत अली के जुर्म में जिसका आपको याद होगा ना, चंद साल पहले अफगानिस्तान में जो तालिबान जब आए थे, अभी वाला नहीं पहले, तो शियों को काफिर डिक्लेयर किया था। काफिर डिक्लेयर करना खाली एक ऐलान नहीं है, इसका मसला बनता, ये काफिर है चुनाचे इनके सारे मर्द कत्ल किए जाएंगे, इनकी सारी औरतें कनीज बना के घरों में लाई जाएंगी, और इनका माल हलाल माल है, जो पाकिस्तान में बहुत से मोमिनीन भी कहते हैं काफिर का माल हलाल। तो खाली एक फतवा नहीं है कि ये काफिर है, फतवे के साथ पूरा का पूरा फिक्र इस्लामी का, इस्लामिक लॉ का, के सारे मसाइल भी वहां पे पूरे पूरे कबीलों की गर्दनें काटी गई। इंतहाई काबिल एहतराम सैदानिया कनीज बनाकर एक दूसरे को गिफ्ट की गई, और सारे माल दौलत पे कब्जा किए, काफिर का माल। तो पहला तारीख इस्लाम में गदीर के बाद पहला वाकया कि जब अली की मोहब्बत के जुर्म में पूरे कबीले की गर्दन काटी गई, कबीले की औरतों को कनीज बना के मदीने भेजा गया, कबीले की सारी दौलत पे कब्जा किया गया, वो यही मालिक इब्ने नुवैरा। बहुत ही अजीम पैगंबर के सहाबी हैं। तो इसी में लफ्ज आ गया कि पहला फतवा के ये अली वाले काफिर होते हैं, ये मालिक इब्ने नुवैरा के खिलाफ जारी किया गया। आज अगर हमारे खिलाफ है तो हम तो उसी रास्ते पे चले, हैं कौन और इनका नाम क्यों आ गया? मालिक इब्ने नुवैरा पैगंबर की जिंदगी के आखिरी सालों में, जब इस्लाम बहुत फैल गया था, उस वक्त ये ईमान लाए और अपने कबीले के कुछ लोगों के साथ, शायद 9 आदमी थे, लेकिन खैर ये सरदार कबीला है, मस्जिदुल नबवी में रसूल से मिले, और इन्होंने पैगंबर से पहला सवाल किया, बहुत अहम सवाल, उसमें मैं पूरा अशरा पढ़ चुका हूं। मेरी बदकिस्मती यह है कि मुझे यहां मेलबर्न में तो मजलिसे पढ़ने का मौका ही नहीं मिल पा रहा। पूरा अशरा, या रसूल अल्लाह ईमान क्या? नए नए मोमिन हुए, नया नया इस्लाम कबूल किया और बहुत दूर से आए, ऐसा नहीं कि पैगंबर कहे कि अच्छा तुम तो मदीने वाले हो, रोज मुझसे सुन लिया करो आधा आधा घंटा के, ईमान किया शॉर्ट बताई। पैगंबर ने बताया अल्लाह पर ईमान लाओ, मुझ पर ईमान लाओ, नमाज कायम करो, रोजा रखो, जकात दो, हज करो और अली की विलायत को मानो। आगाज हुआ तौहीद पे, इख्तिताम हुआ विलायत अली पर। ये इनको समझाया, कहा कि या रसूल अल्लाह, इन्होंने सवाल किया कि आपके बाद आपका जानशीन कौन होगा? हम तो बहुत दूर से आए, पैगंबर की उम्र भी 60 प्लस हो चुकी, पैगंबर इंतकाल कर गए, हम तो अपने कबीले में होंगे, तो हमें पता तो होना कि आपके बाद किसको माने। मौला तो रसूल के बराबर ही बैठते थे मस्जिद में, पैगंबर ने अली के कंधे पे हाथ रखा और कहा कि मेरे बाद ये है तुम्हारा हाकिम, ये है तुम्हारा मौला, वही विलायती अली, ये है तुम्हारा मौला, बस इसी को मानना, इसके अलावा किसी को ना मानना। और हुआ यही था कि जब पैगंबर का इंतकाल हुआ तो जिनके हाथ में हुकूमत आई थी उन्होंने मालिक से कहा कि अब हम हाकिम बन गए, तुम रसूलुल्लाह को जकात देते थे, अब हमको दो। कहा के नहीं देंगे, मुझसे खुद रसूल कह के गए कि मेरे बाद अली है तो हम अपनी जकात देंगे, तुम्हें नहीं देंगे, अली को देंगे। जैसे हमारी कौम में खुम्स के हवाले से इस वक्त 3 गुरु हैं, एक जो है बाकायदगी से खुम्स देता है, जो तरीका है, एक है कहते हम खुम्स को मानते ही नहीं, ठीक है अली को मानते हैं, फातिमा को मानते हैं, उनका हक नहीं मानते, हमें नहीं खुम्स, हम खुम्स के कायल हैं, चले ठीक। एक तीसरा गुरु जो कहता है कि नहीं हम खुम्स को मानते हैं, हम इन मुज्तहिदीन को नहीं देंगे, हम अपने हाथ से खर्च करेंगे, हम खुम्स को हजम नहीं करेंगे, खुम्स के पैसे को बचाएंगे नहीं, लेकिन इनके हाथ में नहीं देंगे, हमें इन पर भरोसा नहीं। ये कहां से आ गए खुम्स लेने वाले, एक है हमारे यहां गुरु। अब आइए पाकिस्तान, 14 अगस्त यौम आजादी, पाकिस्तान का जिक्र बहुत हो गया ना, ये भी सुन लीजिए। पाकिस्तान में जियाउल हक ने एक ऑर्डिनेंस बनाया है, ज़कात ऑर्डिनेंस, जिसमें जिसका खुलासा है कि शिया हजरात ज़कात से एग्जेम्प्ट हैं, ज़कात से नहीं, हुकूमत को देने से एग्जेम्प्ट। बहुत से बरादरान अहले सुन्नत भी पहली रमजान को ज़कात कटती है ना, एक दिन पहले अकाउंट से सारे पैसे निकाल लेते हैं कि अगर हमारे अकाउंट में पैसे रहेंगे तो हमको ज़कात हमारी कट जाएगी। हम उनसे पूछते हैं, मेरे जानने वाले भी हैं, क्योंकि आप ज़कात नहीं देते, कर नहीं देते, हम देंगे, इस गवर्नमेंट के हाथ में नहीं देंगे, जो पता नहीं ज़कात कहां कहां खर्च करती है, क्योंकि ज़कात कमेटी वाले 4-व्हील ड्राइव गाड़ियां खरीदते हैं ज़कात से, कि जी हमें वो देहातों में जाके लोगों को ज़कात पहुंचाना है, अगर 50 लाख ज़कात जमा हुई ना तो 60 लाख तो वो खर्च कर देते हैं अपनी गाड़ियों, बिजनेस क्लास के टिकट और अपनी तनख्वाहों पर। तो क्या हम देंगे ज़कात, कायल है, लेकिन अपने हाथ से देंगे, इस मदरसे को, उस सैदानी को, सैयद के लिए तो ज़कात बास हालतों में हराम है, लेकिन इस गरीब को अब जो सतार एजी को दे देंगे, वो कौन साहब है जो बैठे रहते हैं चैनल में, शीबा साहब को, उनको दे देंगे, फुला को दे देंगे, अपने हाथ से देंगे ज़कात। मान मालिक ने यही कहा, हम ज़कात मानते हैं, पैगंबर ने बताया था कि ईमान में तौहीद है, रिसालत है, फिर नमाज है, फिर ज़कात है, तो हम ज़कात को मानते, तुम्हें नहीं देंगे, जिसे पैगंबर अपने जानशीन बना के गए उसको देंगे, अली को देंगे। तो वो लोग के मानेईन ज़कात, ज़कात देने से मना किए, फतवा ले लिया गया तमाम मुसलमान उलमा से कि ये लोग हैं मुनकरीन ज़कात, हमको नहीं दे रहे तो इसका मतलब ही ज़कात ही नहीं मान रहे, जो ज़कात को ना माने वो वाजिबुल कत्ल है, इनको कत्ल करना वाजिब, ये मुर्तद हो गए, दीन से निकल गए। चुनांचे फौज भेजी गई और वो वैसे ही गई थी इनको कत्ल करने के लिए, क्योंकि सब अली वाले थे, पैगंबर से सुन के आए हैं कि ये अली मेरे बाद तुम्हारा इमाम है, सब अली वाले थे, पूरे कबीले को कत्ल किया गया। और जिस वक्त वहां फौज जो पहुंची तो एक गजब और हो गया कि मालिक की बीवी वो जरा खेमे से बाहर आ गई, बड़ी खूबसूरत, वो जो फौज के कमांडर चीफ ने देखा और चेहरे का रंग बदला, मालिक ने कहा तुमने मुझे मरवा दिया, वैसे तो मुझे मारने आए थे, लेकिन शायद कुछ डिले हो जाता, कुछ बातचीत हो जाती तुम्हारी वजह से। और फिर तो वाकयात बहुत ही दर्दनाक है, ट्रेजेडी, उसको छोड़िए। ये सारा वाकया क्यों बताया, एक तो ये बताया ये होती है विलायत अली, माना पैगंबर से सुन लिया बस, हुकुमरान से टकरा गए तो फतवा लगा कि ये काफिर हो गए, मुर्तद, दीन से निकल गए। तो पहला फतवा मालिक इब्ने नुवैरा पे लगा अली की मोहब्बत में, जो आज हम पर लग रहा है, तो हमें कोई ताज्जुब नहीं, खुशी होती, मालिक के रास्ते पे चल रहे हैं, वो शोहदा का रास्ता, पूरे कबीले का खात्मा कर दिया, सारी औरतें कनीज बना के तकसीम कर दी गई वो अपनी जगह। असल बात क्या थी, मेरा जुमला याद रखिए, अगर एक काम आपको करना और उसके दो तरीके, एक आसान तरीका, एक मुश्किल तरीका, तो आसान तरीका छोड़ के आप मुश्किल तरीके पे क्यों जाएंगे, ये असल जुमला है, इससे अभी बात मुकम्मल करूंगा। आज क्योंकि ऑस्ट्रेलिया के हिसाब से और वेस्टर्न कंट्रीज के एतबार से वीकेंड की रात है, शायद 2-4-5 मिनट 10 मिनट ज्यादा हो जाए, जो रोज पढ़ रहा हूं उससे ज्यादा हो, कोशिश करूंगा जरा स्पीड अपनी मजलिस की बढ़ा दो। अब हुआ क्या, जब ये मालिक, ये तो मैंने बात की कहानी बताई कि मालिक कितनी अजीम शख्सियत, मालिक इब्ने नुवैरा, जब ये पहली बार मस्जिद में पैगंबर से मिले थे और पूछा था या रसूल अल्लाह इस्लाम क्या है, ईमान क्या, ईमान पैगंबर ने बताया, और फिर ये कि आपके बाद हम किसको माने, पैगंबर ने अली के कंधे पे हाथ रखा, बस टू द पॉइंट बात करना थी, बात मुकम्मल हुई, ये उठ के जाने लगे। मदीने की मस्जिद है, बाहर पार्किंग है, पार्किंग का मतलब जहां ऊंट बांधे जाते हैं, ये मस्जिद से निकल के वहां अपने ऊंट के पास पहुंचे और पैगंबर ने वैसे ही किसी को, खास आदमी को देखे बगैर कहा कि अगर कोई यकीनी जन्नती को देखना चाहे तो मालिक को देख ले। ये जो जा रहा है ना, मालिक की बैंक है रसूल की तरफ, वो तो बहुत आगे निकल गए हैं मस्जिद के आखिर में, कहा अगर तुम किसी कन्फर्म जन्नती को देखना चाहो, تو مالک کو دیکھ لو. اور مالک کو انہوں نے سنا بھی نہیں, مسجد تو بہت بڑی تھی رسول کی, اور رسول نے بھی آہستہ سے کہا تھا, وہ باہر نکل گئے. پیغمبر کے قریب جو لوگ بیٹھے تھے ان میں سے ایک دو, بتانے کی ضرورت نہیں, جیسے ہی جملہ سنا اچھل کے کھڑے ہوئے, دوڑتے ہوئے بہت تیزی سے گئے, اس کی پریکٹس بھی تھی, تو بہت تیزی کے ساتھ دوڑتے ہوئے وہ مسجد کے باہر پہنچے. مالک اس وقت اپنا اونٹ کھول چکے تھے اور اس پر بیٹھنے والے تھے. تو مالک, مالک رک جانا, رک جانا, رک جانا. مالک رک گئے, کیا بات ہے, ابھی تو مسجد میں تم بھی تھے میں بھی تھا. کہا کہ ارے ہمارے حق میں دعا کر دو. مالک حیران ہوئے, کہا کہ اس وقت کیوں یاد نہیں آیا جب میں مسجد میں بیٹھا تھا, اتنی دیر کے بعد کیوں یاد آیا کہ مجھ سے دعا کرانا. یہ آدمی کبھی اس طرح سے کرتا ہے تو ہے جیسے ایک صاحب نے دوسرے صاحب کے منہ پہ جاتے مکہ مار دی. ارے بھائی ہوا کیا, دعا نہ سلام نہ کوئی بات چیت, آتے ہی مکہ مار دی. کہا 3 سال پہلے تم نے مجھے گینڈا کہا تھا, گینڈا ایک جانور ہوتا رائنو. ارے تو 3 سال پہلے کہا تھا مکہ کیوں مارا؟ کہا کہ آج میں گیا تھا زو میں تو پہلی بار میں نے گینڈا دیکھا تو میری سمجھ میں آیا کہ تم نے کیا کہا. ارے بھائی اگر دعا کرانا چلو ٹھیک ہے, مومن دوسرے مومن سے دعا کرواتا ہے, تو اتنی دیر کے بعد یہ ہانپتے کانپتے دوڑتے ہوئے آ کے دعا کروا رہے, اس وقت کیوں نہیں کہا؟ ایک حق ہے مومن کا کہ کوئی آپ سے کہے التماع سے دعا دعا کرے, لیکن حیرت ہوگی نا. کہا کہ نہیں مالک, ہمیں نہیں پتا تھا کہ تم کتنے فضیلت والے ہو, اس وقت ہم تمہیں پہچانتے ہی نہیں تھے. تو کہا تو اتنی دیر میں کیسے پتا چل گیا 4 منٹ میں؟ کہا کہ نہیں, تمہارے جانے کے بعد رسول خدا نے یہ کہا کہ کوئی جنتی کو دیکھنا چاہے تو مالک کو دیکھ لے, تب ہمیں پتا چلا تمہارا اسٹیٹس کتنا ہائی ہے, اس لیے ہم دوڑ کے تمہارے پیچھے آئے اور دعا کروانے. مالک نے تمہارے, مالک نے کہا تمہارے لیے تو دعا کروں گئی. دعا کی ریکویسٹ ایک اہم سی چیز ہے اسلامی معاشرے, تمہارے لیے تو کروں گا ہی نہیں. ارے بھائی کیوں نہیں کرو گے؟ کہا تمہاری عقلوں پہ پتھر پڑے, مجھ سے دعا کروانے کیوں آ رہے ہو؟ کہا اس لیے کہ رسول نے تمہارا اسٹیٹس بتایا. تو کہا جس کے اسٹیٹس بتانے سے میں اتنا اونچا ہو گیا وہ رسول کے پہلو میں بیٹھے ان سے نہیں کہہ رہے ہو کہ تمہارے لیے دعا کرے؟ ان کے کہنے سے میں اتنا بلند ہو گیا تو خود ان سے جا کے کیوں نہیں کہتے جبکہ ان کے پاس بیٹھے ہو؟ یہ جو کبھی عقلوں پہ پتھر ہوتے ہیں کہ سامنے کی چیز چھوڑتا ہے آدمی اور ناک کو گھما کے پکڑنے کی کوشش کرتا, اور آدمی بھی مالک جیسا ہو, رسول کی عظمت کو پہچانو, رسول جب مجھے اتنا بڑا کر دے تو خود رسول کتنے بڑے ہوں گے, دعا ان سے کرواؤ. تو خلاصہ کیا ہے, جو آسان طریقہ ہے نا اس کو اختیار کرو. یہ اتنا گھوم پھر کے, اب آئیے میں کہنا کیا چاہ رہا ہوں, اگر یہ بات صحیح مان لی جائے. اچھا یہ میرا موضوع نہیں کہ کون آدمی غدیر پہ کس طرح سے جگتیں کرتا ہے, یہ میرا موضوع نہیں. میرا موضوع ہے غدیر کا میسج, جو غدیریوں کو تو پتا ہونا چاہیے. دشمنان غدیر کو نہیں پتا تو چلے ٹھیک ہے, جو غدیر والے ان کو پتا ہونا چاہیے. سنیے میسج پیغمبر نے, اب یہ کہنے والے کہہ رہے ہیں, پیغمبر نے اس لیے پالان شتر کا ممبر بنایا تاکہ جب وہ دیکھیں لوگ تو ان کو غدیر یاد آ جائے, پھر اگر کوئی اونٹ پر بیٹھ کر مولا کے مقابلے میں آئے تو غدیر یاد آ جائے. ارے تو اتنی زحمت کی کیا ضرورت, یہ سارے پالان آپ نے اتروائے اونٹوں سے اور اس کے بعد ان کو جمع کر کے ممبر بنایا, اگر خالی آپ کو یہ اونٹ یاد دلوانا تھا نا تو سارے میدان میں اونٹ بھرے ہوئے ہیں, بجائے پالان اتار کے ممبر بنانے کے ڈائریکٹ آپ ممبر اونٹ پر ہی بیٹھے بیٹھے خطبہ دے دیتے. پالان تو پھر بھی ہر ایک کو دور سے نظر نہیں آتا, بہت دور, مثلا ایک اونٹ چلا جا رہا پالان نظر نہیں آئے گا دور سے, لیکن اونٹ نظر آ جائے گا. اونٹ تو زیادہ بڑا لینڈ مارک ہے, اونٹ تو زیادہ آسان نشانی ہے, اور غدیر کے میدان میں پالان کی زحمت سے بچ کر پیغمبر اونٹ پہ خطبہ دے. کوئی کہا نہیں جی وہ اللہ کے رسول شاید اونٹ پر خطبہ دیتے ہوئے کمفرٹیبل نہ ہو. ارے ابھی ایک ہفتے پہلے عرفات کے میدان میں حجت الوداع کا خطبہ پیغمبر نے اپنی اونٹنی پر بیٹھ کر دیا ہے قصوا. سارے مسلمان متفق ہیں کہ پیغمبر نے پہاڑی پہ خطبہ نہیں دیا, اونٹنی پہ بیٹھ کے خطبہ دیا, اور ایک نہیں کتنے خطبے پیغمبر نے اونٹنی پہ بیٹھ کے دیے, لیکن عرفات. عرفات میں کیوں کہہ رہا ہوں, دو وجوہات. नंबर एक ये कि अराफात के मैदान में जानवर कंट्रोल से बाहर हो जाते हैं, छोटे से मैदान में इतने सारे जानवर जमा है और हर हाजी और खुद ऊंट पर बैठा हुआ आदमी एहराम में होता है। एहराम को संभालना आसान काम नहीं होता नए आदमी के लिए। अगर ड्रेस नहीं है कि आपके बदन पर सिमटा हुआ है, वो खुतबा पैगंबर ने दिया और इतना अजीमुशान खुतबा कि आज भी UNO के चार्टर को देख लीजिए, हज्जतुल वदा का खुतबा आपको याद आ जाएगा। तो जो पैगंबर ऊंट पर खुतबा देने के आदि, वही ऊंट एक हफ्ते के बाद, तो ये भी नहीं कह सकता वो जवानी थी, अब तो बुढ़ापा आ गए, वो 9th of Zilhijja थी, 18th of Zilhijja, सिर्फ 9 दिन गुजरे हैं, ऊंट हैं, और उस पर अगर खुतबा दें तो ऊंट तो अरब में सबसे कॉमन चीज है, बल्कि बाज औकात जवान मर्द जो होते हैं ना, वो ऊंट पर पालान भी नहीं रखते, वैसे ही ऊंट पर बैठ के चले जाते हैं। कभी कभार क्लिफ्टन के साहिल पर कराची में हमें ऐसे ऊंट भी मिल जाते हैं जो बगैर पालान के बैठा देते हैं। तो ऊंट आसान चीज है, हर जगह मौजूद है, बहुत दूर से भी नजर आ सकता है, बगैर पालान के भी पैगंबर उस पर खुतबा देते ताकि बाद में कोई ऊंट को देखे, उस पर बैठे और मौला की जंग करे तो याद आ जाए कि गदीर में क्या हुआ था। ये पालान लाने की क्या जरूरत है जहमत की, लेकिन ये दलील बनाई गई। और बहुत आप मजमा देखते जहां पे ये बात कही गई है, बेहाल हुए जा रहे थे लोग, नारे लगाते लगाते। अच्छा, अब हम इस पर आते हैं कि आसान रास्ता छोड़ के पैगंबर ने मुश्किल रास्ता क्यों इख्तियार किया। हाँ, वो पैगाम चले, अगर यहां तक बात होती तो चले, कोई बात नहीं, कभी शायराना ख्याल मिंबर पे बयान कर दिया, ये तो मकसदे रसूल को खत्म करने वाला नुक्ता था। मकसदे रसूल खत्म हो रहा है, वो कैसे, मैं अभी एक जुमले में पहले बात कर दूं ताकि अगर पूरी बात का मौका ना मिले तो कम से कम मैसेज पहुंच जाए। पैगंबर ने पालाने शुतुर का मिंबर बनाया, खुद ऊंट को मिंबर नहीं बनाया, जो आसान भी है, जो हर जगह नजर आने वाला जानवर भी है, जिसे देखकर हरेक को गदीर का मैदान याद आ सकता है। पालाने शुतुर का मिंबर बनाया ताकि कोई जाहिल खतीब कल वो जुमला ना कह दे कि मस्जिद नबवी का मिंबर अलग होता है, गदीर का मिंबर अलग होता है, नमाज रोजे की बातें मस्जिद में सुनिएगा, इस मिंबर पे नमाज रोजे की बात नहीं सुनिएगा, सिर्फ अली के फजाइल सुनिएगा। कोई जाहिल खतीब ये नुक्ता ना निकाले, दो अलग अलग हिस्से इस्लाम के ना कर दे, एक मस्जिद नबवी हो और एक गदीर का मैदान हो। और ऐसे जाहिल खतीब है, ये बहुत बड़ा नुक्ता बनाया जाता, क्योंकि वो ये जो मिंबर है अलसर इस्लामिक सेंटर का या किसी इमाम बड़े का, खबरदार इस पर वाजिबात और हराम की बात ना होने पाए, क्योंकि ये तो गदीर का मिंबर है, वो वाजिबात की बात आपको करना है मस्जिद के मिंबर पे जाइए, वहां जाके ये बातें की। जो जाहिल खतीब ऐसी बात कहता है, और है मेलबर्न से लेके बंबई तक, बंबई से लेके कराची तक, कराची से लेके अबूजहबी तक, अबूजहबी से लेके लॉस एंजलिस तक, अबूजहबी का कोई अगर मोमिन आपको मिले उससे पूछिए वहां 80s और 90s में कितना बड़ा फितना ये खड़ा कर दिया गया, खबरदार वाजिबात और हराम की बात हमसे ना कहो, ये मिंबर गदीर का मिंबर है, इसमें सिर्फ अली का नाम लिया जाएगा। जबकि ये भी नहीं पता इस आदमी को कि गदीर में पैगंबर है किस किस का नाम लिया। अब ये जो जुमला मैंने कहा कि कोई जाहिल खतीब ये ना कहने पाए, इसके लिए पैगंबर ने पालाने शुतुर का मिंबर बनाया। अब जरा इसकी वजाहत और आज की बात खत्म। वो क्या है वजाहत, कि अगर सिर्फ पैगंबर ये याद दिलाना चाहते हैं कि अली के मुकाबले में कोई ऊंट पे ना आए, तो ज्यादा बेहतर, ज्यादा आसान, ज्यादा अकल में आने वाला था ऊंट ही को मिंबर बनाते, जो एक हफ्ते पहले बना भी चुके। पैगंबर यही तो बताना चाह रहे थे कि खदीर जो है ये मदीने की मस्जिद से हटकर कोई अलग चीज नहीं है, ये इस्लाम का एक ही धारा है, ये इस्लाम का एक ही कंटिन्यूशन है। मस्जिद नबवी से गदीर, गदीर से करबला, करबला से जहूर इमाम, ये एक सिलसिला है। चुनाचे पैगंबर ने कहा पालाने शुतुर रखो, ये नहीं कहा मिंबर बनाओ। अब जैसे ही मिंबर बना, इससे पहले मुसलमान सिर्फ एक मिंबर देखने के आदि थे मस्जिद नबवी, मक्के में कोई मिंबर नहीं था, तभी पैगंबर को बार बार मक्के के खुतबे ऊंट पर देना पड़े। जैसे ही ये मिंबर बना, अब देखिए पालाने शुतुर लाके रखे जा रहे, लकड़ियां लाके यहां रखी जाए, अभी आपको पता नहीं कि इसका क्या स्ट्रक्चर बनेगा। फिर जब बनाने वाले ने बनाना शुरू किया, आपने कहा ओहो बैठे किसी आर्टिस्ट के पास, जब वो तस्वीर बनाता है अपने बुरुज के जरिए से, शुरू में तो पता ही नहीं चलता वो क्या बना रहा, कोई औरत को बना रहा है कि टमाटर को बना रहा है कि वो घड़े पे रखे हुए वो सुराही को बना रहा है। जैसे जैसे वो रंग भरता जाता है तस्वीर समझ में आती है। पैगंबर ने लकड़ियां लाके रख दी। अब जैसे जैसे उनको मिंबर की शेप दी जा रही, वैसे वैसे लोगों को याद आ रहा है कि अरे ये तो वही मस्जिद नबवी में जो हम देखते हैं सुबह शाम, ये वही मिंबर है। तो पालाने शुतुर का मिंबर बनाकर पैगंबर ने याद दिलाया कि गदीर का पैगाम वही है जो मदीने की मस्जिद का पैगाम है, जो वहां कहा गया वही गदीर में कहा गया, वही करबला में कहा गया। यानी करबला लेगेसी थी मदीने और गदीर की शक्ल वो पैगंबर ने बनाई, ताकि मदीने की मस्जिद लोगों को याद रहे कि जो जो मस्जिद के मेंबर से कहा गया उसी के लिए गदीर का ऐलान किया जा रहा है। अगर मदीने के मस्जिद से कहा गया वाजिबात की पाबंदी करो, तो गदीर की विलायत अली है कि वाजिबात को बचाना है अली को। अगर मदीने की मस्जिद का मैसेज है हराम से अपने आप को बचाओ, तो गदीर का विलायत का मकसद यह है कि उम्मत मुस्लिमा को हराम से बचाया जाए, वही मकसद, और यही करबला तक पहुंचा। इसको कहते हैं लेगेसी, मीरास। एक के बाद एक नस्ल अगली नस्ल को कोई चीज मुंतकिल करे कि यहां तक हमने काम किया, अब तुम्हें आगे करना। तो मेंबर के जरिए याद दिला रहे। चुनाचे चुनाचे मदीने के मेंबर से खदीर का मेंबर बना, और खदीर के मेंबर से मस्जिद दमिश्क का वो मेंबर बना जिसपे चौथे इमाम ने करबला के मसाइब पढ़े। ये पूरा एक ही सिलसिला। और ये मिंबर फिर दुआए नुतबा का आखिरी मिंबर बनेगा। मनाबिर हम दुआए नुतबा के आखिर में है ना, कि कौसर के किनारे मिंबर लगेगा, पैगंबर तशरीफ फरमा होंगे, हम चारों तरफ बैठ के कह रहे होंगे फनकूल अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ये सारे मिंबर एक पैगाम दे रहे हैं, और ये पैगाम में लोग दो हिस्से ना करने पाए इसलिए पैगंबर हत्तल इम्कान एक ही शक्ल बना रहे, और हुसैन उसी गदीर को आगे बढ़ा रहे। यही वजह है कि हुसैन का हम तरीन लकब क्या, अस्सलाम वालेका या वारिसा आदम सफतिल्ला, या वारिसा नूह नबीइल्ला, या वारिसा इब्राहिम खलीलिल्ला। कोई नया काम नहीं कर रहे, वारिस हैं। वारिस किसे कहते हैं? बुजुर्गों ने चीज अता की है, बच्चों ने उसको आगे बढ़ाई। वही दीन जो आदम ने बचाया, वही दीन जो इब्राहिम ने फैलाया, वही दीन जिसे मूसा लेकर आए, वही दीन जिसे मोहम्मद ने उम्मत तक पहुंचाया, उसी को बचाने हुसैन करबला के मैदान में गए। लेकिन ये जुमला तो मैंने कहा ना, क्योंकि हमको मालूम है कि जिस दिन कायनात बनी थी उस दिन ये तय हो गया था कि हुसैन करबला जाएंगे, मगर जाहिरी एतबार से हुसैन करबला नहीं गए, हुसैन को करबला ले जाया गया। जाना और ले जाना, क्या हुसैन किसी मंजिल पे ये ऐलान कर रहे थे कि मैं करबला जा रहा हूं? नहीं, मैं कूफा जा रहा हूं। जाहिरी एतबार से तो करबला का जिक्र तक नहीं हो रहा। वो तो रास्ते में एक फौज आती, हुसैन की सवारी के जानवर को रोकती और कहती है फर्जंद ए रसूल, हम आपको कूफे तो नहीं जाने देंगे। और अगर आप यूं देखें तो यही शख्स तो करबला के वाकये का सबसे बड़ा मुजरिम या वन ऑफ द ग्रेटेस्ट या बिगेस्ट एनिमी होना चाहिए। जंगल है, पीसफुल कारवां जा रहा, किसी से कोई ताल्लुक नहीं हो रहा आता। हुसैन के घोड़े के लगाम पे हाथ रखता है। हाँ, हुसैन की अजमत को जानता है, जुमले उसके सारे वो फर्जंद रसूल, मैं आपको जाने नहीं दूंगा कूफे की तरफ। लेकिन ये भी देख लीजिए जो अहले बैत का तरीका का जो आज की मजलिस के शुरू में एक जुमला था, वही इख्तिताम मजलिस के अंदर भी मसाइब में आ गया कि जमाने का इमाम शिर्क वालों पर गलबा हासिल करके उनकी हिदायत करेगा, खातिमा नहीं करेगा, हिदायत करेगा। दुश्मन को भी अपने अखलाक से जीतना, कि जब हुर आया रास्ते में उस वक्त पानी खत्म था उसके पास, उसका पूरा लश्कर प्यास से तड़प रहा, हत्ता उसके घोड़े तक प्यास के मारे बिलबिला रहे, जबाने बाहर निकल चुकी हैं घोड़ों की। और हुसैन ने पहले उसे इतना पानी पिलाया और उसके बाद उसके घोड़ों को इतना पानी पिलाया कि घोड़ों ने खुद से पानी से मुंह हटा दिया। क्योंकि अक्सर यह होता है कि हमारे महाराज ये कहते हैं कि वो दुश्मनान अहले बैत है, लेकिन आप अपना तरीका ये रखिए। हम कहते हैं कि कैसे रखा ये तरीका, आप देखिए पहले उन्होंने ज्यादती की, हम तो जवाब दे रहे हैं। हुसैन आज रास्ते में और अली सिफीन के मैदान में पैगाम दे चुके हैं कि वो तो ज्यादती करेगा ही, उसका काम ही ज्यादती करना है। तुम तो आली मोहम्मद के मानने वाले हो, तुम्हें ज्यादती का जवाब भी अखलाक अहले बैत से देना, अखलाक यहां पे आना चाहिए। अब ये बाकी बातें, ये इस जुमले से मुझे कुछ बातें और कहना थी लेकिन पता नहीं क्यों मजलिस जरा लंबी हो गई, ये इंशाल्लाह बाद में आएगी। लेकिन इतना पानी पिलाया और इतना पानी पीने के बाद घोड़े की लगाम पे हाथ रखता, अब रख घोड़े की लगाम पे हाथ, और कहता है फरजंदे रसूल, मैं आपको कूफे तो नहीं जाने दूंगा, हाकिम का हुक्म मेरे पास है, हुसैन को कूफे में मत जाने दो। हुसैन ने कहा सकलत उम्म, तेरी मां तेरा मातम करे, मेरा रास्ता रोकता। जवान है, 34-35 साल की उम्र थी या 40 साल, एक मर्तबा गुस्से में आ गए, कहा कि फरजंद रसूल पूरा अरब जानता है मैं कितना गैरतमंद हूं, अगर आपके अलावा कोई मेरी मां का नाम लेता तो मैं भी पलट के उसकी मां का नाम लेता, लेकिन आपकी मां सैयदा निसाए आलमीन बजाए रसूल खातून जन्नत, मेरी ये जसारत तो मजाल के मैं अपनी जबान पे आपकी मादर गरामी करना हूं, लेकिन मुझे तो ये हुक्म है। मौला ने कहा अच्छा फिर जहां मुझे ले जाना चाहता है ले जा। अब ये रास्ता बदला गया, किसकी वजह से, अभी उमर साद नहीं है, अभी शिमर नहीं है, अभी वो हरमुला नहीं है, जंगल है, यहां पे हुर का मुकाबला करना भी आसान है, लेकिन हुसैन बता दिया कि हम पहल तो नहीं करते। हाँ सिर्फ एक जुमला मौलाना जैदी साहब अक्सर पढ़ते थे, शहजादी जैनब को मेरे मौला ने बचपने से ही करबला के लिए तैयार किया था, और तैयारी का मतलब यह है कि करबला की पूरी तफसीलात जैनब को मालूम थी। चुनाचे ये जुमला आपने अक्सर सुना होगा और बाबे मकातिल से, जैनब बहुत छोटी, 5 साल की उम्र होगी, 7 साल की उम्र होगी, फजर की नमाज के बाद मेरा मौला मकान के सहन में लेके जैनब को इतना के साथ इतना टहलते थे और वॉक करते थे कि जैनब के घुटने दुखने लगते थे। एक दिन कहा बाबा आप मुझे इतना चलाते सुबह के वक्त, यही तो जवाब दिया था अली ने, जैनब आज ये मश्क कर ले कल करबला में यही मश्क तेरे काम आएगी, क्योंकि करबला में एक रात ऐसी आने वाली है, ना अब्बास है, ना अकबर है, ना असहाबे इमाम है, इसी अली की शेर दिल बेटी को सारी रात जले हुए खेमों की जोब हाथ में उठाकर लूटे घर का पहरा देना, पहले से तैयार किया जा रहा। तो सैनब को भी ये पता कि जब मेरा भैया जा रहा होगा रास्ता रोक के रास्ता बदला जाएगा, वो वहीं से हमारे मसाइब का आगाज। चुनाचे जैसे ही मौला ने कहा बास चलो जैसा और कहे उसके इतबार से डायरेक्शन चेंज करो, ऊंटों का रुख फेरा गया और एक बार महमिलों से अमारियों से बीवियों के रोने की आवाज बुलंद हो गई। जैनब को पता चल गया मेरा भैया मक्तल की जानिब जा रहा है, तो हुर कौन बना, हुर वो बना जिसने सबसे पहले जैनब कुबरा को रुलाया। जैनब कुबरा को सबसे पहले रुलाने वाले मुजरिमों में हुर का नाम, पहुंच गए ये लोग करबला। कौन था जिसने इब्ने ज़ियाद को लेटर पे लेटर भेजे, लेटर पे लेटर भेजी और कहा कि इब्ने ज़ियाद हुसैन हमारे काबू में आ गए हैं, मैं उनको यहां तक लेके आ गया हूं, और इसी के खत पर फिर इब्ने ज़ियाद की फौजी आना शुरू हुई, उस वक्त कोई नहीं था, इसी के खत के ऊपर उमर साद आया, इसी के खत के ऊपर हरमुला आया, इसी के खत पर शिमर आया, फौजों पे फौजें आ रही। और जब 7 मुहर्रम को उमर साद के खेमे में मीटिंग होती है, کہ حسین کے پورے قافلے پر اور بچوں پر خاص طور پر پانی بند کیا جائے. اس میٹنگ میں ہر برابر سے بیٹھا, کوئی احتجاج نہیں کرتا, کوئی اعتراض نہیں کرتا, خالی اتنا بھی نہیں کہتا کہ میں ایگری نہیں کر رہا ہوں اس میٹنگ سے, برابر سے شریک. قافلہ روکنے والا ہر, کربلا لانے والا ہر, ابن زیاد کو خط لکھ کر فوجیں بلوانے والا ہر, حسین کے بچوں پہ پانی بند ہوا اس میٹنگ کے اندر برابر سے پارٹیسپیٹ کرنے والا ہر. خالی اتنا ہی نہیں, ہر ایک کو معلوم ہے کہ کربلا کا جہاد عاشورے کو تو حسین کی وجہ سے ہوا. عمر سعد نے ایک دن پہلے 9 محرم کی سہ پہر کو جنگ شروع کر دی تھی. 9 محرم کا نام ہے تاسوعا, تو عاشورا ہوتا ہے تاسوعا. اور پہلا تیر کمان میں رکھ کے عمر سعد نے 9 محرم کی سہ پہر کو چلایا تھا اور کہا تھا اے میری فوج گواہ رہنا کہ پہلا تیر میں چلا رہا ہوں تاکہ انعام حاکم سے انعام ملے. اب جنگ شروع ہو گئی, ہر کچھ نہیں بول رہا ہے, ہر کوئی احتجاج نہیں کر رہا. یعنی اگر آقا حسین عباس کو بھیج کر ایک رات کی مہلت نہ مانگتے, یا صحیح الفاظ میں یہ ہے کہ ایک رات کی مہلت نہ دیتے, لیکن ظاہری انداز میں تو یہی کہنا کہ ایک رات ہم کو دے دو, تو 9 محرم کو یہ جہاد کربلا ہو جاتا اور اس وقت تک ہر فل فلیج لشکر عمر سعد میں شامل ہے اور برابر سے حصہ لے رہا. مگر ایک شب عاشور کیا آئی, ہر کے لیے تو یہ قیامت کی رات بنی کہ اس طرح سے ہر بدلا کہ عاشور کی صبح آ گئی. حسین نے نماز کے بعد انشاءاللہ الاسر اسلامک سینٹر میں اذان علی اکبر کی یاد میں نماز فجر بھی ہوگی اور مجلس بھی ہوگی, اس میں مصائب تفصیل کے ساتھ یا اس حوالے سے آئیں گے. حسین نے نماز کے بعد پھر خطبہ دیا. اب یہی دیکھیں, سارے خطبات کو ملائیے اور یہاں پہ وہی میرا جملہ آتا, حسین ذوالجناح پہ سوار تھے. نماز ختم ہوئی, اب لشکر کو ترتیب دینا, حسین ذوالجناح پہ سوار, پورے لشکر کی نگرانی کر رہے ہیں. پورا لشکر حسین کا تیار ہو گیا. اب حسین آگے بڑھے, عمر سعد کی فوج کے سامنے پہنچے. عباس میری سواری کا جانور بدلو, اونٹ لے کر آؤ, کیونکہ خطبہ بلند جگہ پہ دیا جاتا ہے. اونٹ, دو چیزیں ہیں اس کے اندر. نمبر ایک یہ ہے کہ عرب میں گھوڑا جنگ میں استعمال ہوتا اور اونٹ جو ہے وہ ٹریولنگ اور پیسفل جرنی کے لیے. تو ایک تو پیغام دیا کہ دیکھو ہم جنگ نہیں چاہتے, اور دوسرا یہ کہ اونچی جگہ. خود اونٹ پر حسین نے خطبہ دیا, رسول اللہ بھی غدیر میں دے سکتے تھے. خیر, وہ خطبہ جو دیا حسین, اس کا ایک جملہ بہت اہم ہے جو میں عاشور کے دن بھی پڑھوں گا, کہ میں خطبہ دے رہا ہوں, مجھے پتا ہے تم پہ کوئی اثر نہیں ہوگا کیونکہ تمہارے پیٹ حرام مال سے بھرے ہوئے, لیکن ایک پر اثر ہوا جس کا نام تھا ہر. کیونکہ ہر کتنا ہی برا صحیح, لیکن اس نے حرام کبھی نہیں کھایا. بھائی حسین کے اس خطبے نے ایک طرف دشمنوں پر حجت تمام کر دی, دوسری جانب ہر جیسے یزیدی کو حسینی بنا دی. یہ جو کنورژن ہے نا, یہ معمولی نہیں ہے. وہ یزیدی تھا, حسینی بنا, نہیں. کیا یہ کنورژن ہے؟ کنورژن یہ ہے کہ ہر لعن اللہ امتن قتلت کا لعنت میں شامل تھا, آج امام کی زیارت میں رحمت میں شامل ہو گیا. السلام علیکم یا اولیاء اللہ, یہ ہر کی زیارت. یعنی جو ملعون ہے وہ رحمت خدا میں شامل ہوا, جو قابل دشنام ہے وہ آج چھٹے امام کا سلام لے رہا ہے صرف ایک خطبہ حسینی سے. اب ادھر تو عمر سعد کی فوج بھی تیار اور جنگ شروع ہونے والی, اور وہ حسینی خطبہ اور ہر کی حالت عجیب حالت. حسین نے اپنا تعارف بھی کرایا اس خطبے میں, بہت عجیب حالت. ایک مرتبہ اپنے دوست سے کہتا کہ اب مجھے رہ رہے کہ پچھتاوا ہو رہا ہے کہ میں نے کتنی بڑی غلطی کی. اے حسین کے چاہنے والوں میں ایک بھی گناہگار کبھی مایوس نہ ہونا حسین کی رحمت سے, کبھی مایوس نہ ہونا اہل بیت کے لطف و احسان سے. ہر جیسا گناہگار بخشا جا سکتا ہے, تو ہم تو بظاہر ہر کے مقابلے میں کوئی ہم نے ایسی غلطی نہیں کی. कि मौला जितने भी गुनाह किए हैं पर्सनल गुनाह किए हैं, अहले बैत के अगेंस्ट हमने कोई गुनाह नहीं किया। जो हुर को माफी दे सकता है तो हमको कैसे माफी नहीं देगा? मगर शर्त यह है कि हुर की तरह अपनी गलती मानो, जिद मत करो। हुर ने अपने साथी से कहा, बल्कि कहा क्या, हुर के साथी ने देखा हुर को, कहा हुर जब से हुसैन का खुतबा खत्म हुआ है तेरी हालत अजीब लग रही, चेहरे का रंग भी बदल गया, बदन पे लर्जा भी तारी, क्या हो रहा है? हुर ने कहा अब मुझे अपनी गलती का एहसास हो रहा, मैंने कितना बड़ा गुनाह किया। तो हुर के दोस्त ने कहा तो वक्त गुजर गया, जो हो गया सो हो गया, हुसैन को यहाँ लेके आ गया, बच्चों पे पानी बंद कर दिया, उमर साहब को बुला लिया, अब तो जो हो गया तो हो गया। कहा नहीं, मैं चाहता हूं कि एक मर्तबा जाके अपने आका से अपने गुनाह की माफी मांगू। हुर का दोस्त कहता है कि क्या गलती कर रहा है, यहां से भी जाएगा वहां से भी जाएगा, तू इतना बड़ा गुनाहगार है कि इस कायनात में तो कोई नहीं है जो तुझे माफी दे सके, यजीद की फौज भी छोड़ देगा और वहां भी माफी नहीं मिलेगी। मगर पूरे यकीन के साथ हुर कहता है कि मुझे पता है कि मेरा गुनाह इतना बड़ा है कोई मुझे माफ नहीं करेगा, लेकिन हुसैन पर मुझे भरोसा है, हुसैन की रहमत पे भरोसा है, एक बार आका के सामने जाके हाथ जोड़ूंगा, मेरा आका मुझे माफ कर देगा। और ये कह के चला और अकेला न चला, बेटे को भी लेके गया, गुलाम को भी लेके गया। अब इधर सामने हुसैन का लश्कर, इधर से हुर आ रहा है फौज यजीद से निकलकर, हुर को कौन नहीं पहचानता, पूरा हुसैनी लश्कर जानता है, इसी ने हमारा रास्ता रोका। एक मर्तबा जैसे ही हुर आगे बढ़ा, हबीब इब्न मुजाहिर ने आवाज दी, अय असहाब इमाम, दुश्मन बढ़ा चला आ रहा है, जल्दी से अपनी अपनी जगह संभालो और चारों तरफ से जवाना ने बनी हाशिम को अपने घेरे में ले लो, ऐसा ना हो कि हम जिंदा रहें और हमारा दुश्मन किसी शहजादे तक पहुंच जाए। चुनाचे असहाब इमाम, ये हबीब इब्न मुजाहिर, मुस्लिम इब्न औसया, जॉन गुलाम हबशी, ये सब शहजादों के गिर्द घेरा डाल के खड़े हो गए और अब्बास से अलमदार ने आवाज दिया है, जवाना ने बनी हाशिम, जल्दी से आका हुसैन को अपने दरमियान ले लो, ऐसा ना हो कि हम जिंदा रहें और ये दुश्मन आका हुसैन तक पहुंच जाए। जवाना ने बनी हाशिम, चाहे वो अब्बास हो, चाहे वो अली अकबर हो, चाहे वो कासिम हो, चाहे वो ऑन मोहम्मद हो, आका हुसैन को चारों तरफ से घेरे में लेके खड़े हो गए। मेरा दिल चाहता है कि जुमला दोनों से कहूं, ऐ मेरे मौला अब्बास, कितना ख्याल है कि दुश्मन आका हुसैन तक ना पहुंचने पाए, अरे हबीब कितना ख्याल है कि दुश्मन इन जवाना ने बनी हाशिम तक ना पहुंचने पाए, मगर कुछ ही देर की बात तो है, मेरा आका जख्मों से चूर चूर जुलजना के ऊपर डगमगा रहा होगा, अरे कुछ देर की तो बात है, अकबर के कलेजे में बर्छी उतर रही होगी, असगर का गला छिद रहा होगा, अब्बास के बाजू कलम हो रहे होंगे, कासिम का बदन टुकड़े टुकड़े हो रहा हो। लेकिन उस वक्त भी ये रिवायत का जुमला है मख्तल में, लाशों ने तड़प के कहा था, मौला हम अपनी मौत से मजबूर हो गए, वरना अगर अल्लाह हमें दोबारा जिंदगी दे, हमारे होते हुए कोई दुश्मन आप तक नहीं आ सकता। लेकिन वो तो आशूर के दिन सुनिएगा। इधर जवाना ने बनी हाशिम ने आका हुसैन को घेरे में लिया, उधर असहाबे इमाम ने शहजादों को घेरे में लिया, लेकिन हुर करीब आया ही नहीं, कुछ फासले पे रुक गया, एक मर्तबा घोड़े से उतरा, जेब से रूमाल निकाला, दोनों हाथ बांधे, आवाज दी कि ऐ रहमतुल्लिल आलमीन के बेटे, कायनात का सबसे बड़ा मुजरिम तेरी बारगाह में आ सकता? और हुसैन ने आवाज दी, अब्बास अपनी फौज को संभालो, भैया हबीब अपने सिपाहियों को संभालो, मेरा मेहमान आया है, उसके इस्तकबाल के लिए मैं खुद जाऊंगा। ये कहे कि मेरा मौला आगे बढ़ा, हुर के करीब पहुंचा। हुर ने कोई लंबा चौड़ा वास्ता नहीं दिया, कोई लंबी चौड़ी तौबा नहीं की, बस अपना सर हुसैन के पांव पे रख दिया, हुसैन घोड़े पे बैठे हैं, रिकाब में पांव। अरे जुमला कहता, अख्ता तो यबना रसूलल्लाह, वो यही जुमला इस्लाम हमसे और आपसे कहलवाना चाहता, अरे फर्जंद रसूल, मैंने बड़ी गलती की है, मैंने बड़ी खता की है, मैंने बड़ा गुनाह किया है, अपनी गलती को मान रहा हूं, तुझे तेरी माँ फातिमा जहरा का वास्ता है, मेरी इस खता को माफ कर दे। भाई इतना सुनना है, हुसैन घोड़े से उतरते हैं और हुर को गले से लगाते हैं और एक अजीब जुमला कहते हैं, या हुर अंत अखी फिद दुनिया वल आखिरा, तू तो मेरा भाई है इस दुनिया में भी और आने वाली दुनिया में भी। اور وہ جملہ بھی کہا جو آج بھی ہم کربلا میں ہر کے روزے پہ کہتے ہیں، اے ہر تیری ماں نے تیرا نام صحیح رکھا، ہر مانے آزاد. لیکن پھر جو حسین نے دو جملے کہے، ہر تڑپ اٹھا اور میری گفتگو ختم ہو گئی. اب مجھ میں زیادہ طاقت نہیں ہے مزید بیان کرنے کی، صرف دو جملے. پہلا جملہ حسین کہتے ہیں، اے ہر میں بہت خوش ہوں کہ آخر میں صحیح تو باطل کو چھوڑ کے حق پہ آ گیا، غلط کو چھوڑ کے صحیح پہ آ گیا، تاریکی کو چھوڑ کے روشنی میں آ گیا، ظلمت کو چھوڑ کے نور پہ آ گیا. بہت خوش ہوں، یہی امام چاہتے ہیں ہدایت، مگر بہت شرمندہ بھی. مولا شرمندگی کس بات کی؟ کہا شرمندہ اس بات پر ہوں کہ کل راستے میں تو دشمن بن کے آیا تھا، تو تجھے بھی پانی پلایا تھا، تیرے گھوڑوں کو بھی پانی پلایا تھا، اور آج میرا بھائی اور مہمان بن کے آیا، اور حسین ایک کوزہ آپ تیرے لیے پیش نہیں کر سکتا. یہ ہے وہ رحمت العالمین جو میں نے پہلی مجلس میں کہا، یہ کریم ابن کریم ہیں. ہر جیسے سے کہہ رہے ہیں تو میرا مہمان بن کے آیا اور میں ایک کوزہ آپ تجھے پیش نہیں کر سکتا. پانی کس نے بند کیا؟ حسین پر، اسی ہر نے. ہر بہرحال ہے تو غیرت مند. یہ جملہ سنا سارا بدن کانپ اٹھا، گھبرا کے کہا، مولا مجھے اپنی غلطی بار بار یاد آ رہی اور میں اپنی غلطی معاف کروانے ہی آیا ہوں، اور یہ مولا چاہتا یہ ہوں کہ میری غلطی اس طرح معاف ہو کہ سب سے پہلے میرا جوان بیٹا مارا جائے. آغاز یہاں سے ہو. کون باپ ہے جو اپنے جوان بیٹے کی موت قبول کرے، اور اس طرح قبول کرے کہ پہلا خون میرے بیٹے کا بہے. حسین نے ایک ہی جملہ کا ہر، یہ بہت اہم جملہ ہے، پوری تاریخ اسلام اس میں چھپی. اگر عام حالات ہوتے میں کبھی تجھے اجازت نہ دیتا. جو مولا کا بھی ایک خطبہ، رسول اللہ پہلے اصحاب کو میدان میں نہیں بھیجتے تھے، پہلے اپنے اہل بیت کو بھیجتے تھے. یہ جو شہادت ہو ان کی ہو، اصحاب کو نقصان نہ پہنچے. حسین نے کہا، لیکن آج ہر، آج کا دن الگ، آج سب کو مرنا. آج یہ امکان نہیں ہے کہ کچھ مارے جائیں کچھ بچ جائیں تو حسین پہلے اپنے گھر والوں کو قربان کرے. نہیں، آج سب کو مرنا ہے، اول و آخر کی بات ہے. جا میں نے اجازت دی، ہر کا بیٹا چلا. بس اب اس سے زیادہ مجھ سے نہیں پڑا جا رہا، ہر کا بیٹا چلا. اور ہر نے کہا، بیٹا ایسا جہاد کرنا کہ تیرے باپ کا گناہ اچھی طرح سے معاف ہو جائے. ہر کے بیٹے نے جہاد کیا. تھوڑی دیر گزری، ہر کا بیٹا زخمی ہوا، زخموں سے چور گھوڑے سے زمین کربلا پہ گرا، اور بیٹے نے باپ کو آواز دی، بابا ذرا میری مدد کو تو آئیے. ہر اب تک بہت صبر کیے بیٹھا تھا، لیکن ہے تو بوڑھا باپ نا، اب برداشت نہ کر سکا، بے چین ہو کے کھڑا ہوا. بیٹے کی جانے بڑھنا جا رہا ہے، مگر ایک مرتبہ حسین نے روک دیا. ہر رک جا، ہر رک جا، تو نہ جا. ہر نے ہاتھ جوڑے، مولا بس ایک مہربانی یہ کریں، مجھے اپنے جوان بیٹے تک جانے کی اجازت دے دیں. حسین نے کہا، نہیں ہر، میں اس لیے نہیں روک رہا ہوں، میں تو دو وجہ سے روک رہا ہوں. پہلی وجہ یہ ہے کہ تو میرا مہمان، اور مہمان کی خدمت گھر والے کی ذمہ داری ہے. تیرے بیٹے کا لاشا میں لے کے آؤں گا، بیٹھ جائیے، یہ لاشا یہیں آئے گا. اور دوسری تو بڑی عجیب بات میرے مولا نے کہی. مولا نے کہا، ہر مگر ایک بات اور یاد رکھ، بوڑھے باپ کبھی جوان بیٹوں کا لاشا نہیں اٹھایا کرتے ہیں، تجھے یہیں اٹھنا ہے، میں لاشا اٹھا کے لاؤں گا. مولا آپ کی مہربانی، ہمیں پتا آپ کریم ابن کریم ہیں، آپ نے بالکل صحیح کہا، جب جوان بیٹے کا لاشا ہو تو بوڑھا باپ نہیں اٹھاتا. لیکن مولا جو اصول آپ ہر کو بتا رہے ہیں، جب 18 سال کا جوان علی اکبر گھوڑے سے زمین کربلا میں گرا ہوگا، ایڑیاں رگڑ رہا ہوگا، کلیجے میں برشی کا ٹوٹا حل ہوگا، ارے یہ بوڑھا باپ کس طرح سے جوان کے سرانے پہنچا، اور کس طرح سے جوان کا لاشا اٹھا گیا. الا ولعنت اللہ علی اعدائہم اجمعین وسیعلم الذین ظلموا ای منقلب ینقلبون. پروردگارا، آخر مصائب میں علی اکبر کا نام آ گیا نا، اور علی اکبر کے مصائب جب بیان کیے جاتے ہیں، آپ کو پتا ہے نا کہ سب سے زیادہ کون تڑپ تڑپ کے روتا؟ اکبر کی دادی فاطمہ زہرا. آئے وہ دادی جس نے اپنے جوان پوتے کے اس لاشے کو دیکھا. خدا بندہ، تجھے فاطمہ زہرا کے اس گریے کا واسطہ، تجھے حسین کے اس امتحان کا واسطہ. जितने भी हुसैन के मानने वाले दुनिया में कहीं भी मौजूद, उनको, उनके घरों को, उनके घर वालों को, उनकी औलादों को दुनिया और आखिरत की हर परेशानी और इम्तिहान से महफूज फरमा। खुदावंदा, अली अकबर के इस जवान लाशे से लेकर हुर के बेटे के लाशे तक हमारे तमाम मरहूमीन की मगफिरत फरमा। खुदावंदा, और तुझे वास्ता मेरे मजलूम आका के इस इम्तिहान का, जितने बीमार दुनिया भर में फैले हुए उन सबको शिफाए कामिला अता फरमा। खुसूसियत के साथ मिसेस नरगिस दाउदानी, दाउदानी बरादरान की वालिदाए ग्रामी मौलाना रजा दाउदानी, उनकी वालिदा, वो पैरालाइज हो गई हैं कल ही। खुदावंदा उनको, अकी मर्चेंट साहब की बेटी को, अदनान करीम साहब की बेटी को और जितने बीमार हैं सबको शिफाए कामिला अता फरमा। जिस दीन की खातिर अकबर जैसा कुर्बान कर दिया जाए, हमें भी इस दीन की, दीन पर अमल करने और इसके खातिर हर कुर्बानी देने का जज्बा अता फरमा। और इन मसाइब व मजालिम के इंतकाम के मसाइब सुने नहीं जाते जिस हुसैन ने अपनी आंखों से देखे होंगे। इन मसाइब व मजालिम के इंतकाम के लिए हुसैन ही के वारिस व बेटे इमाम ज़माना के ज़हूर में ताजील फरमा। मातम हुसैन,